نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صلي على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمین یا رب العالمین. ہم سیرت النبی میں دیکھ رہے ہیں غزوہ حنین, اور اسی ضمن میں ہم نے طائف کا غزوہ کہہ لیں یا محاصرہ کہہ لیں وہ لاسٹ ٹائم دیکھا تھا الحمدللہ. ہم نے اس میں بات کی تھی, پیج نمبر 315 پہ اگر جائیں آپ, مشرکین کا تعاقب جہاں پہ تھا, تو ہم نے بات کی تھی کہ جب حنین سے مشرکین بھاگے ہیں تو تین طرف ان کے رخ ہوئے, ایک رخ انہوں نے کیا طائف کی طرف, دوسرے گروہ نے رخ کیا نخلا کی طرف, اور تیسرے گروہ نے اوطاس کی طرف. یہ بھی اوطاس بھی جیسے ثقیف ہے, پھر حوازن ہے, اور اس کے سائیڈ میں ہی طائف یہ اوطاس ہے. تو اوطاس کی طرف آپ صلی اللہ علیہ وسلم نے ابو موسیٰ اشعری کے جو چچا ہیں ابو عامر اشعری, ان کو صحابہ کی ایک جماعت کے ساتھ بھیجا تھا. اور اس کے بارے میں تھوڑا سا آپ کو بتا دوں, اس کے پیچھے جو واقعہ آتا ہے کہ نبی صلی اللہ علیہ وسلم نے ابو موسیٰ اشعری کے جو چچا ہیں ابو عامر اشعری, ان کو اوطاس کی طرف روانہ کیا کہ وہ چیز کریں اس کو, یعنی فالو کریں, جو تعاقب کریں جو دشمن اس طرف چلا گیا. اور وہیں پہ ان کا جو دریب بن سما جو تھا, وہ جو ان کا بوڑھا آدمی تھا جس نے مشورہ دیا تھا کہ عورتوں اور بچوں کو واپس بھیج دیا جائے, وہ بھی اسی طرف کو گیا تھا. اور جیسے ہم نے اس میں پڑھا ہے کہ وہ تو مارا گیا, اس کے ساتھی تتر بتر ہو گئے, اور صحابہ میں ابو موسیٰ اشعری بھی شامل تھے. وہ خود بیان کرتے ہیں اس واقعے کو کہ بنو جشم کے ایک کافر نے میرے چچا ابو عامر اشعری کی طرف تیر پھینکا جو ان کے گھٹنے میں پیوست ہو گیا. وہ ان کی طرف بڑھے اور پوچھا, یعنی ابو موسیٰ اشعری جو ہیں وہ اپنے چچا کی طرف بڑھے اور ان سے پوچھا, چچا جان یہ تیر آپ کو کس نے مارا ہے؟ انہوں نے حملہ آور کی طرف اشارہ کیا, ابو موسیٰ اس کی طرف لپکے, وہ جو جشمی تھا, وہ جو کافر تھا, وہ بھاگ کھڑا ہوا. انہوں نے اس کا پیچھا کیا, اس کو آر دلائی کہ تم میں کوئی دم خم ہے تو مقابلہ کرو میرے ساتھ. تھوڑی دیر بعد دونوں طرف سے تلواریں بلند ہوئی. ابو موسیٰ نے ایسا بھرپور وار کیا کہ وہ اللہ کا دشمن زمین پر گر گیا اور ختم ہو گیا. اب ابو عامر کی طرف یہ پلٹے اپنے چچا کی طرف اور کہا, چچا جان میں نے آپ کے قاتل کو جہنم واصل کر دیا. انہوں نے کہا, پہلے میرے گھٹنے سے تیر نکالو. جب انہوں نے تیر کھینچا تو گھٹنے کا پانی نکل پڑا, یعنی اتنا زیادہ وہ زخمی ہو چکے تھے کہ ابو موسیٰ پر نقاہت چھا گئی. ان کا آخری وقت آ چکا تھا, اور آخری وقت میں سوچیں کہ ایک جو مسلمان ہے اس کی آخری تمنا کیا ہو سکتی ہے. وہ اس وقت فرمانے لگے, بھتیجے اللہ کے رسول صلی اللہ علیہ وسلم کو میرا سلام عرض کرنا, ان سے میری بخشش کی دعا کے لیے درخواست کرنا, پھر اس دستے پر ابو موسیٰ اشعری کو کمانڈر مقرر فرمایا کہ اب میرے بعد تم کمانڈر ہو, اور تھوڑی دیر بعد آخری ہچکی لی اور شہید ہو گئے. اب وہ دستہ جب لڑا اور اس کے بعد واپس گیا تو ابو موسیٰ اشعری نبی صلی اللہ علیہ وسلم کے پاس حاضر ہوئے اور ابو عامر کا قصہ عرض کیا, اور ان کی آخری خواہش بھی ظاہر کی کہ انہوں نے جب دنیا سے جانے سے پہلے یہ تمنا کی تھی, یہ خواہش کی تھی. تو آپ صلی اللہ علیہ وسلم نے پانی منگوایا, وضو کیا, اور اپنے ہاتھ اٹھا کے دعا فرمائی, اللہم اغفر لی عبید ابن عامر, اللہم اغفر لی عبید ابی عامر, اے اللہ عبید بن سلیم ابو عامر کی مغفرت فرما دے. ابو موسیٰ کہتے ہیں آپ صلی اللہ علیہ وسلم نے اپنے ہاتھ اس قدر بلند کر رکھے تھے کہ آپ کے بغلوں کی سفیدی نظر آ رہی تھی. پھر عرض کیا, اے اللہ اس کو قیامت کے دن اپنی مخلوق میں بہت ساری خلقت پر فوقیت عطا فرمانا. اور پھر آپ صلی اللہ علیہ وسلم دعائیں مانگتے جا رہے تھے, ان کے لیے دعائیں مانگتے جا رہے تھے. ये सुन के अबू मूसा अशरी को अबू आमिर की खुश नसीबी पे बड़ा रश्क आया और अपने आप से कहने लगे, वाह अबू आमिर, वाह वाह, क्या खूब है तेरा मुकद्दर, तेरी फजीलत के क्या कहने, कि अल्लाह के नबी तेरे लिए रब से क्या क्या मांग रहे हैं। फिर सोचने लगे कि अब ये मौका अच्छा है, मैं भी कुछ कह देता हूँ। जल्दी से आगे बढ़ के आप सल्लल्लाहु अलैहि वसल्लम के करीब हुए और बड़ी लजाजत से अर्ज किया, या रसूलल्लाह मेरे लिए भी दुआ फरमा दे। अल्लाह के रसूल ने फिर अपने प्यारे साथी के लिए भी दुआ फरमाई थी कि अल्लाह अब्दुल्ला बिन कैस यानी अबू मूसा अशरी के गुनाहों को माफ़ फरमा दे, से क़यामत के दिन अपनी करीमाना ज़ियाफ़त से बहरावर फरमा। तो ये इनका वाक़या था। लास्ट टाइम मैंने आपसे पूछा था कि अगर आप लोगों को ये मैंने वाक़या सुनाया या नहीं, तो दोबारा चले हो गया अगर सुना चुकी हूँ, और अगर नहीं है तो अल्हम्दुलिल्लाह ये वाक़या भी मुकम्मल हुआ। फिर उसके बाद हमने पढ़ा था कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने माल गनीमत तकसीम नहीं फरमाया था, बल्कि आप सल्लल्लाहु अलैहि वसल्लम ताइफ़ की तरफ रवाना हो गए थे, वहाँ पे मुहासरा फरमाया था। और इसमें यानी दिनों का डेफिनेट कहीं पे भी नहीं मिलता कि कितनी अरसे तक मुहासरा रहा, कहीं 13 दिन भी मिलता है, कहीं 14 दिन, कहीं 40 दिन, कहीं 20 दिन। तो मतलब बस तकरीबन इतने दिन, और उसमें वहां पे नबी सल्लल्लाहु अलैहि वसल्लम ने उन लोगों के लिए जो उस वक्त का यानी लेटेस्ट हथियार थे, लेटेस्ट टेक्नोलॉजी थी, वो इस्तेमाल फरमाई, मंजनीक भी इस्तेमाल की और भी कुछ चीजों को मैंने आपको बताया था कि वो इस्तेमाल हुई, लेकिन कुछ भी कारगर साबित ना हुआ क्योंकि वो लोग किले के अंदर बंद थे और वहीं से वो मुकाबला कर रहे थे। और नबी सल्लल्लाहु अलैहि वसल्लम ने वहां पे ऐलान भी फरमाया कि कोई अगर गुलाम आ जाए बाहर इनको छोड़ के तो उसको आजाद कर दिया जाएगा, इसी तरह कोई आजाद आ जाए तो उसके लिए भी आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि उसको अमान दी जाएगी, उसको कुछ नहीं कहा जाएगा। इसके ऊपर कुछ लोग वाकई बाहर आए भी थे। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा में ये भी मशवरा दिया कि हमें वापस चले जाना चाहिए, लेकिन कुछ लोगों ने इस चीज को पसंद नहीं किया और उन्होंने कहा कि नहीं, हम रहेंगे और हम मुकाबला करेंगे, लेकिन उसके बाद जब और नुकसान हुआ तो फिर उन्होंने वापस जाने का फैसला कर लिया और सब वापस जाने पे खुश हो गए। उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने कूच फरमाया और आइबूना ताइबूना आबिदूना लिरब्बिना हामिदून, यूं फरमाते हुए आप सल्लल्लाहु अलैहि वसल्लम वहां से वापस रवाना हुए। उस वक्त भी इस गजवे में दरख्त भी काटे गए थे जो अंगूरों के थे, तो वो भी कटाई की गई थी, लेकिन जब उन लोगों ने वास्ता दिया कराबत का, हमसायगी का, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उनकी इस फरियाद के ऊपर इनको छोड़ दिया था, इन दरख्तों को। फिर हम देखते हैं कि सहाबा ने सकीफ के लिए बद्दुआ करने का आप सल्लल्लाहु अलैहि वसल्लम से दरख्वास्त की थी, लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम ने उनके लिए हिदायत मांगी। फिर हमने देखा कि जयराना में आके फिर माले गनीमत की तकसीम से पहले भी कई रोज तक इंतजार किया नबी सल्लल्लाहु अलैहि वसल्लम ने, तकरीबन 10 दिन तक इंतजार किया, लेकिन जब कोई नहीं आया तो फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने माले गनीमत को तकसीम किया, और सबसे पहले मौला फतल कुलूब की के लिए आप सल्लल्लाहु अलैहि वसल्लम ने माल निकाला, जिसमें अबू सुफियान बिन हर्ब भी था, हकीम बिन हजाम वो थे, हारिस बिन कल्दा, उवैना बिन हिसन और कई लोग थे, कई कुरैश थे, कई और भी लोग थे। उसके बाद फिर जब इनको बहुत सारा माल दे दिया गया, जिसमें हमने पढ़ा था कि बहुत सारे हर एक की यानी उसमें इकरा बिन हाबिस भी और अब्बास बिन मरदास भी, अलकमा, मालिक बिन औफ, यानी बहुत सारे हमने सरदारों के नाम पढ़े जिनको ये माल दिया गया था, और सिर्फ मकसद यही था कि कुछ लोग इस्लाम की तरफ मायल हो जाएं, या जो लोग नए नए मुसलमान हुए हैं वो अब इस्लाम में पक्के हो जाएं। और उसमें हमने ये भी देखा कि कुछ बद्दू लोग थे जिन्होंने आप सल्लल्लाहु अलैहि वसल्लम को घेर लिया था और उन्होंने बहुत ज़्यादा माल का मुतालबा किया, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उस पर भी कुछ फरमाया था। और इसी तरह एक और बद्दू था جس نے نبی صلی اللہ علیہ وسلم کی چادر پکڑ کر اور وہ کھینچ دی تھی اور جس سے آپ صلی اللہ علیہ وسلم کی گردن پہ بھی نشان پڑ گیا تھا. تو اور اس نے کہا تھا کہ مجھے اس میں سے عطا فرمائیں جو اللہ تعالیٰ نے آپ کو دیا, تو آپ صلی اللہ علیہ وسلم نے اس کو بھی دینے کا حکم دیا. اس کے علاوہ ایک اور بھی واقعہ آتا ہے یہاں پہ جو آپ کے سامنے رکھنا چاہوں گی, بہت اہم چونکہ وہ واقعہ اس لیے یہاں پہ نہیں ہے موجود, مگر وہ واقعہ بھی ایسا ہے کہ جو ضروری ہے کہ ہم یہاں پہ اس کو دیکھ لیں. کہ ایک اور آدمی تھا جو چوڑے ماتھے والا اور اس کی بکھری ہوئی سی داڑھی تھی, اور آ کے کہنے لگا اے محمد صلی اللہ علیہ وسلم عدل کرو. یعنی اس کو شاید کم ملا یا جتنا وہ چاہتا تھا اتنا نہیں ملا, تو کہنے لگا اے محمد عدل کرو. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا تو تباہ ہو جا, میں نہیں اگر عدل کروں گا تو اور کون عدل کرے گا. اس نے کہا یہ ایک تقسیم ہے جو آپ اللہ کی خاطر نہیں کر رہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ کیا تم مجھے امانت دار نہیں سمجھتے جبکہ جو آسمانوں میں ہے وہ مجھے امانت دار سمجھتا ہے. اس پر وہ واپس چلا گیا سختی کے ساتھ ذرا غصے میں. حضرت عمر نے فرمایا مجھے اجازت دیں کہ اس کا سر قلم کر دوں. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا نہیں, لوگ کہیں گے یہ اپنے ساتھیوں کو قتل کر دیتے ہیں. پھر آپ نے فرمایا اس سے ایسے لوگ آئیں گے, یعنی اس کی نسل سے یا اسی قسم کے اور لوگ ہوں گے, ضروری نہیں کہ اس کی نسل میں سے ہوں مگر اسی قسم کے اور لوگ ہوں گے جو قرآن پڑھیں گے لیکن ان کے حلق سے نہیں اترے گا. یعنی قرآن کی تلاوتیں تو بہت ہوں گی لیکن قرآن پہ عمل, قرآن کو سمجھنا اس کے اوپر عمل کرنا یہ کچھ نہیں ہوگا, یعنی ہضم نہیں ہوگا ان کو قرآن, حلق سے اترے گا ہی نہیں. جو چیز حلق سے نہ اترے آپ سوچیں وہ آپ کو فائدہ نہیں دے سکتی نا, آپ منہ میں ڈال بھی لیں تو اگر وہ حلق سے نیچے ہی نہیں جا رہی تو کوئی فائدہ نہیں. اسی طرح وہ قرآن پڑھتے ہیں تلاوت کرتے ہیں, جیسے ہم نے نوالا اٹھا کے منہ میں تو ڈال لیا, اب اس کے بعد اس کو چبا کے نگلنا بھی تو ہے. تو قرآن ان کے حلق سے نہیں اترے گا. تم ان کی نمازوں کو اپنی نمازوں سے بہتر سمجھو گے, ان کی زکات کو اپنی زکات سے بہتر سمجھو گے, ان کی عبادت کو تم اپنی عبادت سے بہتر سمجھو گے, مگر وہ اسلام سے اس طرح نکل جائیں گے جیسے تیر شکار سے, یعنی تیر شکار میں سے پیوست ہو کے دوسری طرف سے نکل جائے اس طرح. اب یہ آدمی کون تھا؟ یہ ایک ایسا آدمی تھا جو اپنے آپ کو نبی صلی اللہ علیہ وسلم سے بھی بہتر سمجھ رہا تھا اسلام میں, کہ میں یعنی آپ کو یہ نہیں سمجھتا کہ آپ امانت دار ہیں. اس طرح دیکھیں اس آدمی کے بارے میں پھر نبی صلی اللہ علیہ وسلم نے ایسی بات فرمائی کہ آگے ایسے لوگ آئیں گے جو اس قسم کے ہوں گے, جو ایسی اپنے آپ کو اتنا بہتر سمجھیں گے کہ قرآن بھی پڑھیں گے, نمازیں بھی پڑھیں گے اور ان کی زکاتیں بھی ہوں گی اور پتہ نہیں اور کیا کیا عبادات میں, لیکن وہ اسلام سے نکل چکے ہوں گے. یعنی اتنے الٹرا فنیٹک قسم کے لوگ, اور ایسے لوگ آپ آج کے وقت میں بہت سارے دیکھ رہے ہیں جن کو بعد میں خوارج کے طور پہ بھی سامنے آئے تھے اور آج تک بھی ہیں, جن کی داڑیاں بھی اور جبے بھی اور تکبیریں بھی اللہ اکبر اور نعرے اور فلاں اور کالے جھنڈے اور ہم یہ ہیں اور وہ ہیں, لیکن اس کے بعد اسلام کی تعلیمات دیکھیں تو نام کو نہیں ہے ان کے اندر. اور ظلم اور بربریت کو وہ اسلام کہتے ہیں اور ظلم کو وہ جہاد کا نام دیتے ہیں. تو یہ نبی صلی اللہ علیہ وسلم نے اس وقت ہی پیشین گوئی فرما دی تھی. تو اس سے پتہ چلتا ہے کہ یہ بھی دیکھنا چاہیے, کبھی انسان سوچتا ہے کسی کی نمازیں دیکھ کے, کسی کی داڑیاں دیکھ کے یا کسی کی عبادتیں یا قرآن پڑھنے دیکھ کے, مگر کیا قرآن ان میں ہے بھی یا نہیں, یہ دیکھنے کی ضرورت ہوتی ہے کہ وہ جو عمل کر رہے ہیں, جو کردار وہ پیش کر رہے ہیں, کیا وہ کردار نبی صلی اللہ علیہ وسلم یا صحابہ سے کچھ میچ بھی کرتا ہے یا نہیں. تو ہمارا کرائٹیریا داڑیاں اور قرآن پڑھنے اور یہ چیزیں نہیں ہونی چاہیے, ہمارا کرائٹیریا کیا ہونا چاہیے کسی کو دیکھنے کا, کہ نبی صلی اللہ علیہ وسلم کی زندگی سے کتنی اس کی زندگی مماثلت کرتی ہے. گو کہ کوئی بھی نبی صلی اللہ علیہ وسلم کا مقابلہ اور ان کی جو کردار اور اخلاق تھا اس میں उसके अशरी अशीर भी नहीं पहुंच सकता, लेकिन कम से कम कुछ तो उस तरफ उस डायरेक्शन में तो हो। जो लोग कहते कुछ हैं और उनके किरदार और अखलाक और उनके रवैये और मामलात आप दुनिया में देख रहे हैं वो किस किस्म के हैं, तो फिर साफ फैसला हो जाता है। अब आप सीरत भी पढ़ ही रहे हैं, आपको पता चल रहा है कि नबी सल्लल्लाहु अलैहि वसल्लम का क्या बिहेवियर होता था, लोगों के साथ मामलात कैसे होते थे। आप सल्लल्लाहु अलैहि वसल्लम को आपने फातिह के तौर पे भी देख लिया, और उस वक्त भी देख लिया जब नबी सल्लल्लाहु अलैहि वसल्लम के पास कुछ भी नहीं था और कोई ममलिकत नहीं थी आपके अंडर हैंड, और आप हिजरत करके जा रहे थे, उस सूरत में भी देख लिया। आप देख लें कि कितना आपके किरदार और अखलाक में फर्क आया जब आप फाते बने तब कैसा था और उससे पहले कैसा था, क्या कोई फर्क नजर आता है आपको? जरा बताने से ही है कि आप फाते बन गए, वरना कोई भी ऐसा फर्क नहीं आया, कोई किरदार में कोई उसमें कुछ चेंज नहीं आया। नबी सल्लल्लाहु अलैहि वसल्लम पहले भी बुलंद अखलाक से वैसे ही थे और फाते बन के भी ऐसे रहे। अक्सर देखा गया है कि जब इंसान एक मजलूम होता है, किसी के अंडर होता है, कोई जुल्म सह रहा होता है, तो उसका किरदार अखलाक डिफरेंट होता है। जब वो खुद पावर में आता है तो बिल्कुल डिफरेंट हो जाता है। आप यही देख लें कि यहूद जिस वक्त के वो किसी ना किसी डिक्टेटर या और किसी ऐसी पावर के अंडर हुआ करते थे, जिस वक्त जैसे हिटलर है उसने उनके साथ क्या किया, और भी पहले जमाने के अंदर बनी इसराइल के साथ क्या क्या जुल्म नहीं हुए, उस वक्त क्या थे, और आप जबकि वो पावर में आ गए अब उनके खिलाफ किरदार क्या है, तो आप देखते हैं कि जैसे किसी के पास पावर आती है बिल्कुल वो चेंज हो जाता है। जबकि हम देख रहे हैं फतेह मक्का के बाद कितना चेंज आ गया आप सल्लल्लाहु अलैहि वसल्लम में, हालांकि अब आप एक यानी एक ऐसा इलाका जिसकी तरफ लोग देख रहे थे कि ये फतह हो जाए तो समझ लेंगे कि आप सल्लल्लाहु अलैहि वसल्लम वाकई नबी हैं, क्योंकि मक्का और हरम मक्का का किसी के अंडर आ जाना ये बहुत बड़ी बात थी। काबा किसी के अंडर हो जाना ये यानी आप समझ लें कि आज भी जैसे समझ लें तो उस जमाने में भी काबा की मुतवल्लियत बहुत बड़ी चीज थी, यानी सब उस जगह को मानते थे, इतना ही होली था जैसे आज है। लेकिन आप देख रहे हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब तकसीम किया माल तो कितना खुद रख लिया और कितना लोगों में तकसीम किया, कितनी आपकी पहले हिर्स थी लोगों को इस्लाम की तरफ लाने की और कितनी बाद में है, कोई फर्क नजर आता है आपको? हालांकि क्या है, अब ये लोग नहीं भी आए तो क्या फर्क पड़ता है, जाओ तुम जहां मर्जी जाओ, अब तो ये इलाका हमारे अंडर है, अब जो मर्जी करना करो, रहना है रहो, नहीं रहना तो जाओ छुट्टी करो। उनको भी दे रहे हैं और उनको इतना इतना नवाज रहे हैं कि जिनको दिया जा रहा है वो कह उठे कि हम कायल हो गए कि वाकई ये अल्लाह के नबी हो सकते हैं और कोई नहीं हो सकता, क्योंकि इतना कौन दे सकता है। वो हैरान हो गए, लेने वाले हैरान हो गए, लेने वाले ले ले के थक गए। आप सल्लल्लाहु अलैहि वसल्लम ने देने से दरेग नहीं फरमाया। तो आप जरा कंपैरिजन भी किया करें कि पहले की जिंदगी और बाद की जिंदगी, आपको बिल्कुल वाजे हो जाएगा कि कोई फर्क नहीं है। यानी इसका मतलब होता है मोमिन वो होता है कि जिसको माल और ओहदे और इख्तदार बदल नहीं देता, जिन में बदलावा आता है ना, वो ये नहीं है कि वो बदल जाते हैं, असल में उनकी असल चेहरे हैं वो बेनकाब हो जाते हैं, सिर्फ ये बात है। माल आने के बाद जिनको हम कहते हैं ना बदल गए, वो बदले नहीं है, वो असल में ऐसे ही थे, लेकिन अब वो अल्लाह ने उनका पर्दा उठा दिया। वो अंदर से लालची होते हैं पहले ही, अंदर से वो पहले ही दुनिया परस्त होते हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम का आला इखलाक देखें, वाकई इतना इम्प्रेसिव है कि यानी मिसाल कोई मिलती नहीं है कि हम कोई क्लोज टू दिस कैरेक्टर कोई मिसाल भी ला सके दुनिया से, कहीं मिसाल नहीं मिलती। सुभान अल्लाह, इतना खूबसूरत किरदार था आप सल्लल्लाहु अलैहि वसल्लम का। और आप देखें एक बहुत अहम बात यहाँ पे और समझने की है कि एक बद्दू आया, उसने आप सल्लल्लाहु अलैहि वसल्लम पे कैसे, दूसरे भी आए वो टूट पड़े हैं, एक आया उसमें उसने चादर मतलब गले में गर्दन में डाल के इस तरह खींची है, वो भी आया। आप सल्लल्लाहु अलैहि वसल्लम किसी से बहुत बरहम नहीं हुए कि ऐसे बहुत नाराज हो रहे हैं, लेकिन इस शख्स के बारे में नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये फरमाया, वजह क्या है, अच्छा ये है कि वो लोग जो थे वो आप सल्लल्लाहु अलैहि वसल्लम को एज नबी सल्लल्लाहु अलैहि वसल्लम यानी एज मोहम्मद बिन अब्दुल्ला इस तरह करके ट्रीट कर रहे थे। इस बंदे ने आप सल्लल्लाहु अलैहि वसल्लम की नबुव्वत के ऊपर उंगली उठाई है, और जहां जहां आप देखेंगे आप सल्लल्लाहु अलैहि वसल्लम की नबुव्वत पे आपकी रिसालत पे कोई उंगली उठाता है तो वहां पे नबी सल्लल्लाहु अलैहि वसल्लम ने गुस्सा भी फरमाया और आपने फरमाया कि ये अगर मैंने इसको कत्ल करने का हुक्म दे दिया तो लोग ये कहेंगे, तो हम क्या कहें, लोगों का उनको डर था? तो कहते ना लोगों की परवाह करने की जरूरत नहीं है, लोगों का उनको डर था क्या? नहीं, बात ही इसी को हिकमत कहते हैं। और आप सल्लल्लाहु अलैहि वसल्लम ने ये इस हिकमत को देखा कि जहां पे कोई ऐसी बात, यानी ये एक वो चीज नहीं थी कि अल्लाह की हदूद के अंदर कोई ऐसी बात हो रही थी तो लोगों के कहने की वजह से आपने छोड़ दिया। मसलन एक औरत आई है, मखजूमी औरत है, उसने चोरी कर ली, मैंने आपको वाक्या बताया था फतेह मक्का के बाद पेश आया था, अब लोग क्या कहेंगे तो इसलिए इसका हाथ ना काटा जाए, ऐसे नहीं किया। जहां पे अल्लाह की हदूद का, जहां पे इस तरह का कोई मामला आ जाए वहां पे कोई रायत नहीं, लेकिन जहां पे ऐसी कोई बात आ जाए कि जिसके अंदर हदूद की कोई बात नहीं, जिसमें आप फितने फसाद का कोई डर हो, आगे से लोग ये बातें करके दीन से दूर होंगे, या जैसे आपने देखा हजरत जैनब के साथ निकाह करने में नबी सल्लल्लाहु अलैहि वसल्लम बहुत रिलक्टेंट थे, क्योंकि ये हदूद से मुतल्लिक चीजें नहीं, ये कोई ऐसी चीज नहीं कि अल्लाह का हुक्म आ गया और फिर उसके ऊपर नहीं करने का कहा जा रहा लोगों की वजह से, बल्कि ये ऐसी चीजें हैं जो हुक्म की नहीं है, इसमें चॉइस है। मगर आप सल्लल्लाहु अलैहि वसल्लम ने उसमें वो स्टांस लिया जिसमें लोगों को बातें करने का मौका ना मिले। ठीक है, तो इसमें इससे भी हमें बहुत बड़ी एक हिकमत की बात पता चलती है कि हर बात इस तरह से नहीं होती, मुझे लोगों की परवाह नहीं है, जो मर्जी कहते फिर मैं तो अब कूद जाऊंगी इसमें जैसे, नहीं, आपको उसमें भी देखना चाहिए। ये ना हो कि कल को इसकी वजह से दीन इस्लाम के ऊपर कोई हर्फ आए, तो जब अल्लाह की हदूद की बात ना हो, ऐसी कोई बात हो जिसमें आपके पास चॉइस हो सकती है, तो उसमें वो काम ना करें। ये कोई दलेरी बहुत बहादुरी नहीं है कि हम कहें कि वो जो मर्जी कहते रहे हम, नहीं, हो सकता है कि उस वक्त आपका वो एक्शन लोगों को इस्लाम से दूर करे, मुतनफिर करे, या ऐसी कोई चीज हो जाए कि जिसमें हर्फ कुरान या दीन के ऊपर आए, तो इन चीजों को भी सामने रखना चाहिए। अब हम देखते हैं कि उसके बाद, अब आप थोड़ा सा अगर अपने जहन में लेकर आए वो, ये अब क्या हो रहा है सामने कि बहुत नवाजा जा रहा है लोग, कोई 200 ऊंट, कोई 300 ऊंट, और मैंने आपको बताया था ऊंट उस वक्त में बड़ी एक्सपेंसिव कमोडिटी होता था, तो समझ लें कि मिसाल के तौर पर समझ लें कि आज गाड़ियां बड़ी बड़ी कीमती गाड़ियां दी जा रही, किसी को 100, किसी को 200, किसी को 300 इस तरह दी जा रही। अब लोग इतने इतने लेके जा रहे हैं माल असबाब, कोई कोई ऊंट, कोई बकरियां, कोई चांदी, कोई इस तरह से लोग लेके जा रहे हैं। ऐसे में अब क्या है, कुछ लोग खड़े में हैं जिनको जो उनका हिस्सा था, जैसे माले गनीमत में से जो मिलना था वो तो मिला, लेकिन इस माल में से कुछ भी नहीं मिला, जैसे काफरों को भी मिल रहा है उसमें से नए नए मुसलमानों को भी मिल रहा है। वो कौन लोग थे जिनको उस वाले में से नहीं मिला, यानी माले गनीमत में से तो मिला है ऑब्वियसली, लेकिन जैसे ओवर उनको दिया जा रहा है उस तरह से इनको कुछ भी नहीं दिया गया। ये कौन लोग थे? ये अंसार थे। इनको उस में से कुछ भी नहीं दिया गया जो एक्स्ट्रा लोगों को दिया गया है। अब ये आपने देखा ना कि पीछे पीछे हमने जो बात पढ़ी है पेज 318 में कि आप सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत ज़ैद बिन साबित को माले गनीमत तकसीम करने का हुक्म दिया और उन्होंने सारा तकसीम किया। अब क्या था कि अंसार का क्या, वो देख रहे हैं, और आप खुद सोचें कभी आप किसी ऐसी जगह पे हों, चाहे आपने अल्लाह की खातिर ही काम किया हो, लेकिन आप देख रहे हैं कि कुछ लोगों को इतना दिया जा रहा है, वो अभी नए नए स्टूडेंट बने, उनको इतनी ट्रॉफीज मिल रही हैं, उनको इतने सर्टिफिकेट मिल रहे हैं, और आप इतने अरसे से इतनी काम कर रहे हैं, इतनी खिदमत कर रहे हैं, इतनी ये सब कुछ हो रहा है, आपका नाम ही नहीं लिया गया। तो एक नेचुरल सी बात है, इंसान के अंदर एक तो माल की मोहब्बत इंसान में है, ये एक फितरी बात है, तो अंसार ने क्या सोचा, क्या हुआ, ये थोड़ा सा देख देते हैं, हम बाद में इसमें से पढ़ेंगे। पहले मैं आपको वैसे ये बात बता देती हूँ कि अंसार को बड़ा गम हुआ, कुछ एतराजात भी जुबानों पर आ गए, क्योंकि सब जाहिर है इस जो मुअल्लफतुल कुलूब था इसमें बड़े बड़े अतीये दिए गए थे लोगों को और इनको बिल्कुल महरूम रखा गया। अब वो कह रहे थे मुश्किल वक्त में तो हमें बुलाया गया और हम भाग भाग के आए और साथ मिल के हमने जंग की और सर हम इतने अरसे से इनके साथ हैं, देखे ना थ्रू आउट मदनी दौर, और ये कब आए हैं, अभी अभी, जैसे इसको कहें जुमा जुमा चार दिन तो हुए, अभी तो फतह हुआ मक्का और अभी ये मुसलमान हुए, या अभी इनमें से कुछ मुसलमान भी नहीं हुए, तो इनको इतना नवाजा जा रहा है, इनके हाथ भरे जा रहे हैं जो अभी दुश्मन थे हमारे, हमारे साथ लड़ने को खड़े हुए थे और इन्होंने क्या क्या नहीं किया और हम खाली हाथ। इब्ने इसहाक ने अबू सईद खुदरी से रिवायत किया है, इब्ने इसहाक सीरत निगार है ना, इनकी जबरदस्त इन्होंने सीरत लिखी है, कि जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कुरैश और कबाइले अरब को वो तोहफे दिए और अंसार को कुछ भी नहीं दिया, तो अंसार ने जी जी में पेचोताप खाया कि ये क्या हो रहा है, व्हाट्स गोइंग ऑन, और आपस में चैमगोइयां होने शुरू हो गई कि ये क्या हो रहा है, क्या, यहां तक एक कहने लगा खुदा की कसम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपनी कौम से जा मिले हैं, यानी बस जिनके साथ थे उनके साथ हो गए हैं बस ठीक है। एक ने ये भी कह दिया कि अल्लाह ताला माफ करें नबी सल्लल्लाहु अलैहि वसल्लम को कि वो कुरैश को दे रहे हैं और इन्होंने हमें छोड़ दिया जबकि हमारी तलवारों से अभी तक खून टपक रहा। साद बिन उबादा जो थे उनके सरदार जो थे वो आप सल्लल्लाहु अलैहि वसल्लम के पास हाजिर हुए, अर्ज किया या रसूलल्लाह आपने इस माले फै में जो कुछ किया इस पर अंसार अपने जी ही जी में बड़े पेचोताप खा रहे हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने इसे अपनी कौम में तकसीम फरमाया, कबाइले अरब को बड़े बड़े अतीय दिए लेकिन अंसार को कुछ भी नहीं दिया। आपने फरमाया ऐ साद इस बारे में तुम्हारा क्या ख्याल है, उन्होंने कहा या रसूलल्लाह मैं भी तो अपनी कौम का एक आदमी ही हूँ, यानी मैं तो अपनी कौम के साथ ही हूँ ना। अब सुभान अल्लाह मैं कहती हूँ इट्स अमेजिंग अमेजिंग कि इसके बाद हम अगर वहां पे कुछ होते, हमारे पास ऐसा कोई मामला आता तो हम क्या आगे से कहते कि अच्छे तुम लोग हो, अच्छा मैंने तुम्हें कुरान पढ़ाया, अच्छा तुम्हें ये मिला, ये तुमने सीखा कुरान से, ये तुम थे, आखिर तुम भी लालची निकले, आखिर तुम भी ये निकले और खूब सुनाते है ना, और बहुत सुनाते और उसके बाद कहते कि देख लो कुरान वालों को ये है, हमसे जरा सी गलती भी हो जाए ना तो फिर हम फौरन कुरान का नाम लेकर आते हैं, बड़े कुरान पढ़ते हैं। यहां पे देखें ये अंसार हैं जो नबी सल्लल्लाहु अलैहि वसल्लम की तरबियत में रहे 8 साल से, ठीक है, उसके बावजूद उनके अंदर एक बात आ गई, अगर सहाबा में से कोई गलती कर सकता है तो जो आम लोग हैं, जो कोई स्टूडेंट बेचारा अगर बन ही गया कुरान का, कोई आ ही गया इस तरफ को, तो हम ताने दे दे के उसको मार देते हैं कि देखा कुरान वालों को देखो जरा हाल क्या, ये कुरान की स्टूडेंट हैं ये, हम खुद ही कहते हैं, हम खुद यानी और तो बाहर वालों ने तो क्या कहना है, और यहाँ जो काफिर हैं वो तो मुसलमानों को क्या ताना देंगे, हम खुद इसमें कोई कम नहीं है, हम बहुत तेज हैं। लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम का खूबसूरत अखलाक देखें, कोई गलती हर एक से हो जाती है, देखें उसी बात नहीं उनसे डिसअपॉइंट हो गए, चले जाओ फिर मैंने तुम्हारे साथ जाना ही नहीं है, अब मैं नाराज हूं, अब मैं बस ये हूं और अब तुम लोगों को मैंने ये सिखाया और ये तुम लोग थे अंदर से और ऐसे थे और वैसे थे, एक ये भी रवैया हो सकता है जो हमारे जैसों का होता है, जो कि बिल्कुल जल्दबाज होते हैं और तहम्मुल नहीं होता हमारे अंदर, अल्लाह अकबर। लेकिन हमें पता चलता है कि आप सल्लल्लाहु अलैहि वसल्लम को ना जो मैटर्स रिजॉल्व करना कितना खूबसूरत आता था, कि फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, अच्छा तो फिर अपनी कौम को जमा करो, हजरत साद बिन उबादा से फरमाया, अच्छा अब आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया उनको कि जब उनको जमा करो ना तो यानी आप कोई भी इनमें से अंसार के सिवा कोई भी वहां पे मौजूद ना हो जब इनको जमा किया जाए, बुला लाओ उनको ना और इनके सिवा ना कोई हो, हत्ता के सारे अंसार जमा हो गए जितने भी थे, इतने थे कि मतलब एक दूसरे के ऊपर थे वो, इतनी जगह में तो आ भी नहीं सकते थे खैमे में। अगर आपने सबसे पहले नबी सल्लल्लाहु अलैहि वसल्लम ने मेक श्योर किया कि अंसार के अलावा तो कोई नहीं है ना यहाँ पे, और उन्होंने कहा कि नहीं, मुहाजरीन कुछ आए थे मगर उनको दाखिल नहीं होने दिया गया कि नहीं आप लोग जाएं, कुछ और लोग भी आ गए थे उनको भी वापस कर दिया गया। अब देखें ये एक प्राइवेसी में बात हो रही है, अब देखना कि किस तरह नबी सल्लल्लाहु अलैहि वसल्लम ने रिजॉल्व किया इस मामले को। बहुत सारे आपके जहन में भी आ रहा होगा, आप क्या सोचते हैं, कुछ सोचें कि अगर मैं इस जगह पे होती, क्योंकि हमने सीरत से अपने लिए सबक लेना है, हम मैं होती तो फिर मैं क्या करती, कि वो जो मेरे साथ के थे वो भी अब बातें करना शुरू हो गए, अब उनके ऊपर भी वो दिन आ गया कि वो भी मेरे ऊपर एतराज करेंगे कि इन्होंने उनको दे दिया हमें नहीं दिया, आखिर ये भी ऐसे ही निकले, कुछ कुछ तो जहन में आता ना। लेकिन अब जब सारे लोगों को जमा हो गए तो हजरत साद ने आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर होकर अर्ज किया कि कबीला अंसार आपके लिए जमा हो गया। नबी सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह की हम्दो सना पहले बयान फरमाई, फिर फरमाया अंसार के लोगों, तुम्हारी ये जो बातें हैं मेरे इल्म में आई हैं, और ये क्या नाराजगी है जो जी ही जी में तुमने मुझ पर महसूस की है, क्या ऐसा नहीं कि मैं तुम्हारे पास इस हालत में आया कि तुम गुमराह थे, अल्लाह ने तुम्हें हिदायत दी, और मोहताज थे, अल्लाह ने तुम्हें गनी बना दिया, यानी जब मैं तुम्हारे पास आया उस वक्त तुम तो गुमराह थे, अल्लाह ने तुम्हें हिदायत दे दी यानी मेरी बदौलत, और मोहताज थे, अल्लाह ने तुम्हें गनी बना दिया, और तुम आपस में दुश्मन थे, याद है इनकी कितनी दुश्मनियां, आपस में जंगें इतनी हुई थी कि इनके पास तो कोई बड़े लोग रह ही नहीं गए थे, बुजुर्ग लोग, जवान जवान लोग थे, अल्लाह ने तुम्हारे दिल जोड़ दिए। लोगों ने कहा क्यों नहीं, अल्लाह और उसका रसूल का बड़ा फजलो करम है। इसके बाद आपने फरमाया अंसार के लोगों मुझे जवाब क्यों नहीं देते। अंसार ने अर्ज किया या रसूलल्लाह भला हम आपको क्या जवाब दें, अल्लाह और उसके रसूल का बड़ा फजलो करम है हमारे पर। आपने फरमाया अल्लाह अकबर, कितनी प्यारी ये बात है, देखो खुदा की कसम अगर तुम चाहो तो तुम कह सकते हो, और अगर तुम कहो तो तुम सच ही कहोगे, ये बात सच्ची होगी अगर तुम मुझे ये बात कहते हो, और तुम्हारी बात सच्ची मानी जाएगी कि आप हमारे पास इस हालत में आए थे कि आपको झुटलाया गया था, हमने आपकी तस्दीक की, आप इस हालत में आए थे कि आप बेयारो मददगार थे, हमने आपकी मदद की, आप इस हालत में आए थे आपको धुतकारा गया था, हमने आपको ठिकाना दिया, आप मोहताज थे, हमने आपकी गमखारी की। ए अंसार के लोगों, तुम अपने जी में दुनिया की इस आरजी दौलत के लिए नाराज हो गए जिसके जरिए मैंने लोगों का दिल जोड़ा था ताकि वो मुसलमान हो जाए, और तुमको तुम्हारे इस्लाम के हवाले कर दिया था, यानी मुझे तो जैसे होता है ना कि अपना बच्चा है तो आपको ये पता है कि ये तो मेरा ही बच्चा है, इसने मेरे पास ही रहना, कोई नहीं, मैं दूसरे को दे देती हूँ ताकि ये मेरा बन जाए, ताकि ये इस तरफ को आ जाए, चलो ये तो मेरा ही है ना, तुम्हें तो तुम्हारे इस्लाम के वाले कि ये तो चलो पक्के ही है इस्लाम में, इनको नहीं जरूरत है, उनको जरूरत है जो लालची है, वो हो सकता है इसी तरह इस्लाम की तरफ आ जाए। ए अंसार, क्या तुम इससे राजी नहीं कि लोग ऊंट और बकरियां लेकर जाएं और तुम अल्लाह के रसूल को लेकर अपने डेरों पर लौटो, उस जात की कसम जिसके हाथ में मोहम्मद की जान है सल्लल्लाहु अलैहि वसल्लम, अगर हिजरत ना होती तो मैं भी अंसार का एक फर्द होता, अगर सारे लोग एक रास्ते पर चले और अंसार दूसरे रास्ते पर चले तो मैं भी अंसार के रास्ते पर चलूं। ए अल्लाह तो अंसार पे रहम फरमा, ए अल्लाह इनके बेटों पे रहम फरमा, अल्लाह इनके बेटों के बेटों पर रहम फरमा। आप सल्लल्लाहु अलैहि वसल्लम का ये खिताब सुन के वो लोग इतना रोए, इस कदर रोए कि उनकी दाढ़ियां तार हो गई, वो कहने लगे हम राजी हैं कि हमारे हिस्से और नसीब में अल्लाह के रसूल हो। इसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम वापस चले गए और लोग बिखर गए और लोगों के दिल साफ हो गए, देखे सुभान अल्लाह कि हम राजी हैं इस बात पर, लोग लेके जाए ऊंट और बकरियां हमारे लिए इतना ही काफी है कि हमारे पास अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, और आप सल्लल्लाहु अलैहि वसल्लम ने इनका साथ नहीं छोड़ा। देखिये आज भी दफन है तो वहीं पर दफन है मदीना में, वरना अब मक्का की रियासत आप सल्लल्लाहु अलैहि वसल्लम के अंडर थी, जाते तो यहीं रह जाते, लेकिन नहीं, जो उनसे वादा फरमाया था आपने उस वक्त, याद है कि जब वादा फरमाया था कि उन्होंने पूछा था कि अगर कल को आपको ताकत मिल जाती तो क्या आप हमें छोड़ के वापस चले जाएंगे, आपने फरमाया था नहीं, वो वादा आपको याद है, ये नहीं कि हालात बदल गए, अब इतने साल हो गए अब किसको याद, कौन से वादे कहाँ के वादे, अब वक्त बदल गया। तो नबी सल्लल्लाहु अलैहि वसल्लम इन्हीं लोगों के अंदर रहे बाकी जिंदगी भी। और आप ये देखें कि आप सल्लल्लाहु अलैहि वसल्लम ने जिस तरह से इस मामले को हैंडल फरमाया, जिस तरह से इनके दिलों को साफ कर दिया, जैसे आप सल्लल्लाहु अलैहि वसल्लम ने ये खुतबा इरशाद फरमाया, कितना प्यारा खुतबा इन लोगों को दिया और किस तरह से उनको मुतमईन कर दिया, सुभान अल्लाह। और इसी वजह से देखें अंसार की मोहब्बत हमारे ईमान का हिस्सा है, पता ना, हम ईमान का हिस्सा है। अंसार से बुग्ज जो है ना, वो एक मोमिन अंसार से बुग्ज नहीं रख सकता, उनसे दुश्मनी नहीं रख सकता। यह हदीस है कि ये ईमान का हिस्सा है। तो अंसार आप सल्लल्लाहु अलैहि वसल्लम को इतने प्यारे थे, तो हम देखते हैं कि ये अगर किसी ने वाकई अल्लाह की खातिर कोई काम करता हो, तो अगर शैतान जहन में ये भी डाले ना कि देखो तुम्हें क्या मिला, तुम्हें तो किसी ने प्रेज ही नहीं किया, तुम्हारी किसने तारीफ की, क्या फायदा हुआ तुम्हें, लोगों को देखो कितना कुछ मिल रहा है, लोगों को ये मिल रहा है, वो मिल रहा है, सर्टिफिकेट मिल रहे हैं, उनको इतना तारीफ की जा रही है, उनको इतना स्टेज पे खड़े करके इनाम दिए जा रहे हैं, तुम्हें क्या मिला। तो याद रखिएगा फिर ये बात जो नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई कि तुम इस दुनिया की आरजी दौलत के लिए नाराज हो रहे हो, ये जितना कुछ भी दुनिया में मिल जाए ये सब आरजी है, ये टेम्पररी है। शैतान जितना भी जहन में ये डाले कि तुम्हें क्या मिला, उस वक्त नजर आखरत के इनाम पे होनी चाहिए, दुनिया की चीजों के ऊपर नहीं कि यहाँ पे ये नहीं मिला, वो नहीं मिला, मुझे इसने नहीं पूछा, वो ओहदा नहीं मुझे दिया, मैं तो नहीं, मैं अब नाराज हूं, इतने अरसे से मैं काम कर रही, मुझे ये नहीं आपने इनाम के तौर पे दिया, मुझे कुछ समझा ही नहीं आपने, ये नहीं होना चाहिए। ये अब ये हम इसको जल्दी से देख लेते हैं, यहाँ पे जो बुक में भी है, अंसार को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के इस फेल पर हैरत हुई कि आपने मुअल्लफतुल कुलूब को अंदाजे से बढ़कर अतिये दिया और अंसार को कुछ नहीं दिया। चुनाचे बाज़ अंसार ने कहा, यह कैसे ताज्जुब की बात है कि आप कुरैश को दे रहे हैं और हमें छोड़ दिया, हालांकि हमारी तलवारें उनके खून से टपक रही हैं, यानी अभी अभी तो हम उनसे जंग करके आए हैं। ये बात अंसार के रईस साद बिन उबादा रज़ी अल्लाह तआला अन्हु ने आप सल्लल्लाहु अलैहि वसल्लम को पहुंचाई। और ये फिर गीबत नहीं होती, ये कोई चुगली नहीं हो रही, बल्कि आपस में जब दिल बुरे हो रहे हैं, एक मुंह बना के इधर बैठ रहे हैं और इस मामले को सॉल्व करना चाहते हैं, तो फिर वो लेकर आए हैं ये बात आप सल्लल्लाहु अलैहि वसल्लम तक, ताकि मामला सॉल्व हो। ठीक है, तो इसको गीबत नहीं फिर कहते। हम कई दफा पे देख चुके हैं कि कभी कोई सहाबी आप सल्लल्लाहु अलैहि वसल्लम के पास बात लेकर आ रहे हैं कि अब्दुल्ला बिन उबई ने ये कह दिया है, या फलां ने ऐसे कर दिया या ऐसे हो गया, तो ये भी पहुंचानी उस तक जो लीडर होता है या जो इमाम होता है या जो खलीफा होता है उस तक जरूरी इसलिए होती, ताकि मामलात रिजॉल्व किए जा सके। आपने सिर्फ अंसार को जमा किया और अल्लाह की हमदो सना की, फिर आपने फिर अल्लाह ने आप पर जो एहसान किया था उसे जिक्र फरमाया, फिर फरमाया अंसार के लोगों, तुम अपने जी में दुनिया की एक हकीर सी घास के लिए नाराज हो गए, जिसके जरिए मैंने लोगों का दिल जोड़ा था ताकि वो मुसलमान हो जाए, और तुमको तुम्हारे इस्लाम के हवाले कर दिया था। ए अंसार, क्या तुम इस पर से राजी नहीं कि लोग ऊंट और बकरियां ले जाएं और तुम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को लेकर अपने डेरों में जाओ। उस जात की कसम जिसके हाथ में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की जान है, अगर हिजरत ना होती तो मैं भी अंसार का एक फर्द होता, और अगर सारे लोग एक रास्ते पर चले और अंसार दूसरे रास्ते पर चले तो मैं भी अंसार ही के रास्ते पर चलूंगा। ए अल्लाह अंसार पर रहम फरमा और अंसार के बेटों पर और अंसार के पोतों पर। इस पर लोग इस कदर रोए कि दाढ़ियां तर हो गई, कहने लगे हम राजी हैं कि हमारे हिस्से और नसीब में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हो। इसके बाद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वापस आ गए और अंसार भी वापस हो गए। और आप ये देखें कि उसके बाद ये नहीं हुआ कि उसके बाद उन्होंने फिर दिल में बात रख ली हो कि नहीं नहीं वैसे हमारे साथ फेयर तो नहीं हुआ, ये क्या बात हुई कि हमें हमारे इस्लाम के ऊपर छोड़ दिया। वो कैसे साफ दिल लोग थे, किस तरह से दिल साफ कर लिया करते थे, सुभान अल्लाह। वफ्ते हवाजिन की आमद, जी कादा सन 8 हिजरी। अब ये हवाजिन के इंतजार में आप सल्लल्लाहु अलैहि वसल्लम 10 दिन तक यहां पे बैठे रहे और माल नहीं तकसीम फरमाया था, और अब ये तशरीफ ला रहे हैं जिस वक्त कि अब सारा देखे माल तो तकसीम हो चुका है, इन्हीं का तो वेट कर रहे थे आप सल्लल्लाहु अलैहि वसल्लम, مال غنیمت تقسیم ہو چکا تو حوازن کا وفد آ گیا، ان کا رئیس زہیر بن سرد تھا، انہوں نے اسلام قبول کیا، بیعت کی۔ پھر عرض کرنے لگے، اب یہ وفد آیا، انہوں نے آنے میں چونکہ دیر کر دی، اب آپ صلی اللہ علیہ وسلم تو مال غنیمت بھی تقسیم کر چکے ہیں۔ اب وفد نے سوال کیا، یا رسول اللہ، آپ نے جنہیں گرفتار کیا ان میں مائیں ہیں، بہنیں ہیں، پھوپھیاں، خالائیں، اور یہی قوم کی رسوائی کا سبب ہوتی ہیں۔ یعنی پہلے اصل میں انہوں نے کہا کہ ہمارے مال اور ہمارے قیدی ہمیں واپس کر دیں، اور اتنے اچھے انداز میں بات کی کہ دل پسیج جائے۔ یعنی آپ دیکھیں کہ شعر و شاعری بھی کر رہے ہیں، ان کا جو سردار تھا اس نے شعر و شاعری بھی کی ہے۔ اور پھر آپ صلی اللہ علیہ وسلم نے ان سے فرمایا، آگے ہم یہیں سے پڑھ لیتے ہیں بلکہ، کہ لہٰذا اے اللہ کے رسول، ہم پر احسان فرمائیے، آپ ایسے آدمی ہیں، آپ سے امیدیں وابستہ ہیں اور آپ کے کرم کا انتظار ہے، آپ ان عورتوں پر احسان کیجئے جن کا دودھ پیتے تھے جب آپ کا منہ ان کے دودھ کے موتیوں سے بھر جاتا تھا۔ یہ مطلب شعروں میں انہوں نے یہ بات کی، اور مزید چند اشعار کہے۔ اب یہ انہوں نے کیوں کہا کہ جن کا دودھ آپ پیتے تھے، ان عورتوں پر احسان فرمائیے؟ کوئی اس کا جواب بتا سکتے ہیں آپ لوگ کہ یہ انہوں نے کیوں کہا؟ آپ یہ دیکھیں، یہ جب یہ شروع ہوتا ہے، میں نے آپ کو یہ بات بتائی تھی اس وقت جب یہ غزوہ حنین شروع ہوا تھا۔ یہ کوئی بتا سکتا ہے آپ لوگوں میں سے؟ تو اگر آپ اس میں شروع کے اپنے نوٹس میں دیکھیں تو میں نے آپ کو بتایا تھا کہ سارے قبیلے جو تھے، جو دوسرے تھے، وہ تو ویسے ہی اسلام میں شامل ہونے کے لیے آ گئے، یا وہ بالکل خاموش ہیں یا کچھ، لیکن یہ جو کچھ متکبر قبائل تھے نا، جی متکبر قبائل تھے، ان میں حوازن تھے، ثقیف تھا، مضر تھا، جشم تھا، اور سعد بن بکر تھا، یہ قبائل تھے، اور بنو ہلال ان کے بھی کچھ لوگ شامل تھے۔ اب ان میں سے کون سا قبیلہ ہے جو کہ آپ سمجھتے ہیں کہ آپ صلی اللہ علیہ وسلم کے یہ جو بات کہی گئی ہے کہ جن کا دودھ آپ پیتے تھے کسی طرح ریلیٹڈ ہو سکتا ہے؟ کون سا قبیلہ؟ میں نے آپ کو بتایا تھا نا، حوازن، ثقیف، اور یہ جشم، اور یہ سارے قبائل کے نام آپ کو بتایا تھے، سعد بن بکر۔ جی، سعد بن بکر جو تھا وہ حلیمہ سعدیہ کا، سعد سے سعدیہ اسی لیے ہے نا ان کا نام، حلیمہ سعدیہ کا قبیلہ تھا سعد بن بکر، ٹھیک ہے؟ تو اسی کا واسطہ دے کے وہ کہہ رہے ہیں کہ آپ ان کو جانے دیں، کیونکہ یہ آپ صلی اللہ علیہ وسلم کے، یعنی ایک کہہ سکتے ہیں کہ نیال کہہ لیں، یا آپ یہ کہہ سکتے ہیں کہ رضائی جو خاندان بنتا ہے آپ کا، وہ بنتے ہیں، اور انہی میں آپ صلی اللہ علیہ وسلم کے رضائی چچا ابو برقان بھی تھے جو یہ وفد آیا تھا ان میں۔ تو انہوں نے کہا کہ آپ مہربانی کر کے ہمارے یہ قیدی اور مال واپس کر دیں۔ اچھا، اس کے اندر اب یہ آتا ہے کہ جس وقت نبی صلی اللہ علیہ وسلم نے یہ مال غنیمت تقسیم کرنے کا فرمایا تھا، اس وقت ایک عورت تھی ان کے اندر جس نے کہا، جو بہت کہہ رہی تھی کہ صحابہ کرام سے کہہ رہی تھی کہ میں آپ کے ساتھی کی بہن ہوں تو مجھے تو چھوڑ دیا جائے۔ تو صحابہ نبی صلی اللہ علیہ وسلم کے پاس آئے کہ یہ ایک اس طرح سے عورت کہہ رہی ہے کہ میں آپ کی بہن ہوں، آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اس کو لے کر آؤ۔ جب ان کو لایا گیا تو انہوں نے کہا کہ میں آپ کی بہن شیما ہوں۔ کیا یاد ہے آپ کو شیما جو بڑی بہن تھی؟ انہوں نے یہ کہا کہ میں، اب کتنے سال گزر چکے ہیں، نبی صلی اللہ علیہ وسلم تو چھوٹے بچے تھے، یعنی آپ اندازہ کریں خود ہی کچھ کہ کتنے سال گزر گئے ہوں گے اب تک، 55-60، مطلب اتنے 60 تک ایئر، یعنی 60 تو آپ کی عمر ہی تقریباً اتنی ہو گئی ہوگی، یعنی جب آپ صلی اللہ علیہ وسلم چھوٹے تھے تو 50-55 تو گزر ہی چکے نا، یعنی چھوٹے بچے تھے جس وقت ان کے گھر میں تھے۔ तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने उनसे पूछा कि आप इसकी कोई सबूत दे सकती हैं कि वाकई आप मेरी बहन हैं। तो वो बोली कि ये मेरे कंधों पे जो आपने एक दफा काटा था जब मैंने आपको उठाया हुआ था, तो वो निशान अभी तक मौजूद है। तो आप सल्लल्लाहु अलैहि वसल्लम हंस दिए और आपने पहचान लिया कि वाकई ये शहमा है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फिर इनके लिए अपनी चादर बिछाई थी और इनको उस पर बिठाया था, और आप सल्लल्लाहु अलैहि वसल्लम ने इनको चॉइस दी कि आप चाहें तो हम आपको अपने पास बहुत इज्जत इकराम के साथ रखेंगे, अगर आप चाहें तो आप अपनी कौम की तरफ वापस जा सकती हैं। तो उन्होंने कहा था कि मैं अपनी कौम की तरफ वापस जाना चाहती हूँ। वैसे ही में ये रिवायत मौजूद है। तो बाहर कैफ उन लोगों ने आके कहा था कि हम हमारे पास हमारी जो औरतें वगैरह हैं उनमें ऐसे भी हैं जो आपकी यानी एक आपके साथ एक रिश्तेदारी लगती है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मेरे साथ जो लोग हैं उन्हें तुम देख ही रहे हो और मुझे सच बात ज्यादा पसंद है। यानी अब मैं ये नहीं कहूंगा कि हाँ ठीक है कि मैं तुम्हें सब कुछ ही दे दूंगा, मगर कैदी और माल में से एक चीज चुन लो, चाहे तो अपने कैदी ले लो, अपने बाल बच्चे तुम्हें ज्यादा महबूब हैं तो वो ले लो, या फिर माल ले लो। तो उन्होंने आगे से जवाब दिया कि हमारे नजदीक खानदानी शर्फ के बराबर कोई चीज नहीं है, हमारी औरतें और बच्चे हमें वापस कर दें, हम बकरी और ऊंट के बारे में कुछ नहीं बोलेंगे। ठीक है, वो आप लोग रख लें, लेकिन हमें हमारी फैमिलीज वापस कर दें। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अच्छा फिर जब जोहर की नमाज मैं पढ़ लूं तो तुम लोग उठ पड़ो और अपने इस्लाम का इजहार करो और कहो कि हम भी आप लोगों के दीनी भाई हैं, फिर कहो कि हम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मुसलमानों की जानिब से और मुसलमानों को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जानिब से सिफारशी बनाते हैं कि आप हमारे कैदी हमें वापस कर दें। यानी आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको फरमाया कि जब जोहर की नमाज में पढ़ लूंगा ना तो तुम उस वक्त फिर मस्जिद में मौजूद हो ना, तुम उठ के कहना कि हम इस तरह से आप सल्लल्लाहु अलैहि वसल्लम को मोमिनों की जानिब से सिफारशी बनाते हैं और मोमिनों को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जानिब से सिफारशी बनाते हैं कि इस तरह हमारे कैदी आप वापस कर दें। इसके बाद जब आप नमाज से फारिग हुए तो उन लोगों ने यही कहा। जवाब में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मेरा और बनू अब्दुल मुत्तलिब का जो हिस्सा है वो तुम्हारे लिए, और मैं अभी लोगों से पूछ ही लेता हूँ। यानी पहले नबी सल्लल्लाहु अलैहि वसल्लम ने, आप यहाँ पे भी देखें और आप फिर देखेंगे आगे भी हज्जतुल विदा में भी जब सूद की बात आती तो पहले अपने खानदान का सूद जो है ना आप सल्लल्लाहु अलैहि वसल्लम ने माफ फरमाया था। पहले खुद मिसाल बने थे, ये नहीं है कि लोगों तुम तो करो लेकिन मैं नहीं कर सकता क्योंकि मैंने पहले ही कौन सा कुछ इतना ज्यादा लिया है, तो मेरे पास तो वैसे ही इतना थोड़ा है तो अब मैं वो भी दे दूंगा, तो क्या जिन्होंने ज्यादा ज्यादा दिया वो पहले खड़े होकर देना? नहीं, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सबसे पहले मैं अपने यानी खानदान का अब्दुल मुत्तलिब का जो हिस्सा है वो तुम्हारे लिए है, वापस देता हूं मैं। तो इससे हमें ये बात समझ में आती है कि जब हम कोई बात दूसरों से चाहें ना कि वो उस पर अमल करें तो हमें पहले खुद करके दिखानी होगी। जैसे अगर हम अपने बच्चों में चाहते हैं कोई चीज के वो हमारी बात को लिसन करें, वो वैसे करें, तो हमें खुद मिसाल पहले बननी होगी। लोगों से कहते रहना ये इतना फायदा नहीं होता जब तक कि हम खुद ना मिसाल बने। इस पे क्या हुआ, अंसारों मुहाजरीन उठ खड़े हुए और उन्होंने कहा कि जो कुछ हमारा हिस्सा है वो आप सल्लल्लाहु अलैहि वसल्लम के लिए है, यानी आपके हवाले है, आप जो भी करें। अलबत्ता बाज आराब मसलन अकरा बिन हाबिस, ओइना बिन हिसन और अब्बास बिन मरदास ने इनकार किया। अब ये ओइना बिन हिसन कौन है? ओइना बिन हिसन ये है उसका गतफान का, आप पीछे देखें अगर अपनी बुक में तो आपको मिलेगा कि किस तरह जिस वक्त के गज़वा आज़ाब में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था ना कि गतफान को हम आधी अपनी ये जो जो फसल होगी जो खजूर होगी आधी पैदावार इनको दे दें गतफान को, तो ये हो सकता है ये लोग यहाँ से चले जाएं। फिर तो इनमें आइना बिन हिसन भी था, ये भी आया था लड़ने के लिए उस वक्त। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो बखुशी वापस कर दे तो बहुत अच्छी राय है, वरना वापस तो बहर हाल कर दे और आइंदा जो सबसे पहले माले फै हासिल होगा इससे हम इसको एक हिस्से के बदले 6 हिस्से देंगे। यानी अब ये लोग सिर्फ 3 लोग थे जिन्होंने कहा कि नहीं हमने नहीं वापस देना, ये भी अकरा बिन हाबिस भी सरदार था, इन्होंने कहा हमने नहीं देना। तो अब आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ठीक है, जो बखुशी देगा तो बहुत अच्छा काम है। अब ये देखें, दूसरे भी देखा देखी कह सकते थे हमने भी नहीं देना, हमसे भी खरीद लें पैसों पे, लेकिन हमने नहीं देना। लेकिन जब बाकी सहाबा ने, सब ने, अंसार और मुहाजरीन, उन्होंने कहा कि हम ऐसे ही देते हैं। हालांकि देखें ये कोई छोटी चीज नहीं थी, कैदियों की भी बहुत बड़ी कीमत होती थी। तो जब आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो बखुशी वापस कर दे तो ठीक है, नहीं भी खुशी से वापस करना तो अभी तो वापस कर दे, हम इसकी कीमत दे देंगे, यानी हम तुमसे समझ लें खरीद लेंगे। क्योंकि ये लोग मुसलमान होके आए थे ना, अब ये मुसलमान होके आए थे, अब इनके कैदियों को हम कैसे यानी रख सकते हैं, और इस ये अब दरख्वास्त भी कर रहे हैं। और आपने ये भी फरमाया था कि देखो ये लोग मुसलमानों के आए हैं, और इसी गर्ज से मैंने इनके कैदियों की तकसीम में ताखीर की थी, और अब मैंने इन्हें इख्तियार दिया तो इन्होंने बाल बच्चों के बराबर किसी चीज को नहीं समझा, लिहाजा किसी के पास कोई कैदी हो और वो बखुशी वापस कर दे तो ये बड़ा अच्छा है, और जो कोई अपने हक को रोकना ही चाहता है तो वो भी इनके कैदी तो इन्हें वापस कर ही दे। अलबत्ता आइंदा जो सबसे पहले माल फै हासिल होगा उससे हम इस शख्स को एक के बदले छह देंगे, यानी एक की बजाय छह दे देंगे, हम मल्टीप्लाई विद सिक्स कर देंगे ताकि इनकी कीमत अदा हो जाए उसके ऊपर। इसके बाद ओइना बिन हिसन के अलावा सारे लोगों ने बखुशी वापस कर दी, और नबी सल्लल्लाहु अलैहि वसल्लम ने सारे कैदियों को एक एक कीमती चादर अता फरमाई। कैदी वापस करने के बाद अब एक आदमी के हिस्से में या तो सिर्फ दो ऊंट आते थे या 20 बकरियां, यानी फिर बस इतना ही रह गया था। अच्छा, इसमें एक और जगह पे आता है कि लोगों ने कहा कि हम आप सल्लल्लाहु अलैहि वसल्लम के लिए बखुशी देने को तैयार हैं। आपने फरमाया हम जान ना सके कि आप में से कौन राजी है और कौन नहीं, लिहाजा आप लोग वापस जाएं और आपके जो बड़े हैं वो आपके मामले को हमारे सामने पेश करें। इसके बाद सारे लोगों ने उनके बाल बच्चे वापस कर दिए, सिर्फ ओइना बिन हिसन रह गया था जिसके हिस्से में एक बुढ़िया आई थी, उसने वापस करने से इनकार कर दिया, लेकिन आखिर में उसने भी वापस कर दिया था। ठीक है, तो यहाँ पे नहीं है ये बात, लेकिन पता चलता है हमें कि एट लास्ट उसने भी वापस कर दिया था। और आप सल्लल्लाहु अलैहि वसल्लम ने हर कैदी को एक एक किबती चादर भी अता फरमा के वापस किया, यानी आप इससे नबी सल्लल्लाहु अलैहि वसल्लम का हुस्ने सलूक देखें। लेकिन बार बार हमें पता चलता है कि दुश्मन को दोस्त कैसे बनाना है। नबी सल्लल्लाहु अलैहि वसल्लम के अखलाक से देखें, क्या यही काफ़ी नहीं था कि कैदी वापस कर रहे, कैदियों के साथ साथ एक एक उनको तोहफे में चादर भी दे के वापस किया। सुभान अल्लाह। फिर उसके बाद उमरा जेराना ज़िकादा सन 8 हिजरी, अब माल गनीमत की तकसीम से फारिग होकर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उमरे का एहराम बांधा, यही उमरा जेराना है। यानी ये कौन सा है आप सल्लल्लाहु अलैहि वसल्लम का उमरा? तीसरा उमरा। पहला उमरा कौन सा था? वो जब उदैबिया में गए थे और वापस आना पड़ा था, सुलह उदैबिया हो गई थी ना, तो उमरा तो नहीं कर सके थे बेशक, लेकिन अल्लाह ताला ने उमरे का अजर आपको अता फरमाया था, कुर्बानी भी हुई थी, बाल भी मुंडवाए थे और सफर भी सारा किया था, इहराम भी पहना था, तो सब कुछ हुआ था उसमें। उमरा परफॉर्मेंस नहीं हो सकी थी, लेकिन उसकी वजह थी, रुकावट डाली गई थी, तो अल्लाह ताला ने अजर अता फरमाया। दूसरा उमरा वो जो उमरा कजा, तीसरा ये जेराना वाला। तो और उमरे से फारिग होकर मदीना वापसी की राह ली, और ज़िकादा के अभी 6 दिन या 3 दिन बाकी थे जब मदीना पहुंच गए। जब आप सल्लल्लाहु अलैहि वसल्लम मदीना आए तो अभी भी ज़िकादा में कुछ दिन बाकी थे, ज़िकादा के यानी ये आपका उमरा इसका मतलब ज़िकादा में ही हुआ। ठीक है, आप मोहम्मद गजाली इसमें लिखते हैं कि देखें इन फातेहाना औकात में जबकि अल्लाह ने आपके सर पर फतेह मुबीन का ताज रखा था, उस वक्त में जब आप सल्लल्लाहु अलैहि वसल्लम मदीना में 8 साल पहले तशरीफ लाए थे, उसमें और अब में कितना लंबा चौड़ा फासला। अब आप मदीना आ रहे हैं और आप जब 8 साल पहले यहाँ पे आए थे तो आप सल्लल्लाहु अलैहि वसल्लम अमान के तालिब थे, अमान लेने आए थे ना, अमान के मुतलाशी थे कि कोई मुझे अमान दे दे, और आप सल्लल्लाहु अलैहि वसल्लम बेसरो सामानी की हालत में थे, अजनबी थे, और आपको उनसियत की तलाश थी, और वहां के रहने वालों ने आपकी कितनी कदरों मंजिलत की, आपको जगह दी, आपकी मदद की, और आपकी हाथों पर इस्लाम लेकर आए, आपकी खातिर सारी दुनिया से दुश्मनी ले ली। अब वही नबी सल्लल्लाहु अलैहि वसल्लम जिस शहर ने एक खौफजदा मुहाजिर की हैसियत से आपका इस्तकबाल किया था, आज 8 साल बाद वही शहर आपका इस हैसियत से इस्तकबाल कर रहा है कि मक्का आपके पैरों तले है। और सारी जो मक्का वालों की किबरियाई थी और जहालत थी वो आप सल्लल्लाहु अलैहि वसल्लम के पैरों तले, और अब वहां के लोग मुसलमान हो गए। देखें कितनी एक बड़ा चेंज आया इन 8 सालों में। अब बनू तमीम की तादीब और इनका कबूल इस्लाम, मुहर्रम सन 9 हिजरी। मुहर्रम 9 हिजरी में मदीना में खबर पहुंची कि बनू तमीम कबाइल को जिजिया ना देने पर उकसा रहे हैं। अब बनू तमीम कबीला है जिन्होंने खुद भी जिजिया देने से इनकार किया और दूसरों को भी उकसा रहे हैं कि तुम भी ना दो। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उइना बिन हिसन फजारी की कयादत में 50 सवारों का एक दस्ता भेजा। किनकी कयादत में? किनकी कयादत में भेजा? उइना बिन हिसन। ये कौन है? अभी जिनकी बात आई है कि एंड तक वो देने को तैयार नहीं थे, हत्ता के नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये भी फरमा दी माले फे में से 6 गुना उनको देंगे और ज्यादा, ये यानी देंगे तो फिर भी वो देने को तैयार नहीं थे और एंड में जाके उन्होंने दिया। इसके बावजूद नबी सल्लल्लाहु अलैहि वसल्लम ने उनको क़यादत सौंप दी और उनको भेज दिया। ये क्या बात है? बात यह है, इससे पता चलता है कि आप सल्लल्लाहु अलैहि वसल्लम, ऐसे नहीं होता था कि किसी की कोई गलती हो गई है तो उसको दिल में रख के बैठ जाए, अब इसको आइंदा कभी कोई काम देना ही नहीं है, बस ठीक है ये बैठा रहे, इससे नहीं मैंने कोई काम लेना। उसको उस काम जो किसी से गलती हुई है उसको फॉरगिव करके आगे बढ़ते थे। यानी कोई अब मुंह से कुछ ऐसी बात बोल देता है, कोई ऐसा कोई काम कर लेता है, आप सोचते हैं कि ये बंदा जो है ना अब इस काबिल नहीं है, अब नहीं बस दैट्स इनफ। लेकिन अभी उन्होंने क्या किया? ओइना ने अभी उन्होंने क्या किया? जबकि नबी सल्लल्लाहु अलैहि वसल्लम ने 2 दफा फरमाया कि भाई दे दो वापस, लेकिन फिर भी नहीं वो उन्होंने दिया, फिर भी आप सल्लल्लाहु अलैहि वसल्लम उनको काम दे रहे हैं। देखें यही बात है कि जब आपने दीन का कोई काम किसी से लेना होता है ना तो ऐसे नहीं है कि आप छोटी छोटी बात के ऊपर मूड बना के बैठ जाएं, हमने इसको नहीं कोई काम देना उसको, फिर आपको इन चीजों को पीछे रख के दूसरे के अंदर जो टैलेंट है उसको सामने लाना चाहिए। अगर हम उन्हीं चीजों को लेकर बैठ जाएं कि इसने ये किया था उसने वो किया था, तो हम कभी भी उसके उस टैलेंट से फायदा नहीं उठा सकेंगे, हम कभी भी उसको दीन के काम के लिए यूज नहीं कर पाएंगे। देखिए यहां पे भी आप सल्लल्लाहु अलैहि वसल्लम उनको बिठाए रख सकते थे, कोई और चला जाता, उनकी जरूरत नहीं है, लेकिन फिर कैसे ऐसे लोगों को सामने लाया जाएगा? और गलतियों को दरगुजर करके हम आगे नहीं बढ़ेंगे और उन्हीं के ऊपर बैठे रहेंगे। अब गलती उनकी थी वहां पर, लेकिन अब आप सल्लल्लाहु अलैहि वसल्लम ने दरगुजर फरमाए। तो लोगों में बहुत सारे लोग ना समझी में बहुत सारी बातें कह देते हैं, बहुत सारी ऐसे कोई काम कर देते हैं, बहुत सारी ऐसी चीजें करते हैं कि इंसान सोचता है अब नहीं, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम का किरदार हमें बताता है कि नहीं, वहीं पे रुकना नहीं है, उनकी उन बातों को इग्नोर करके, हो सकता है उसने ये बात उसको समझ ही ना आई हो, इतनी उसकी अक्ल नहीं है, अगर उसने मुंह से बोल दिया अब उसको छोड़ दे और आगे बढ़े, उसी की जो क्वालिटीज हैं जो उसके अंदर अच्छी बातें उनसे फायदा उठाए। यहाँ पे भी उइना बिन हिसन फजारी की कयादत में, फजारी क्यों, ये फजारी इनके गतफान के अंडर जो 3 उसकी ब्रांचेज हैं उनमें से एक है, कि कयादत में 50 सवारों का एक दस्ता भेजा। उन्होंने सहरा में हमला करके उनके 11 आदमी 21 औरतें और बच्चे गिरफ्तार कर लिए और उन्हें मदीने ले आए। इसके बाद बनू तमीम के 10 सरदार आए और मुकाबला खिताबत और शायरी की ख्वाहिश की। अब पीछे ही वो भी आ गए, जब इनके लोगों को गिरफ्तार करके लाया गया तो ये लोग भागते हुए पीछे आ गए, आप सल्लल्लाहु अलैहि वसल्लम के दरवाजे पे जाके आवाज लगाई, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हमारे पास आए, आप बाहर तशरीफ लाए। ये लोग आपसे चिमट गए, कहने लगे आप बस हमारी बात को सुने आप। तो नबी सल्लल्लाहु अलैहि वसल्लम उनके साथ ठहरे रहे यहाँ तक जोहर की नमाज का वक्त हो गया, फिर آپ صلی اللہ علیہ وسلم اس کے بعد مسجد نبی کے صحن میں بیٹھ گئے ظہر پڑھا کے. تو انہوں نے مقابلہ کہا کہ ہم مقابلہ کرنا چاہتے ہیں خطابت کا اور شاعری کا. چنانچہ ان کے خطیب عطارد بن حاجب نے خطبہ دیا جس کا جواب حضرت ثابت بن قیس نے دیا. پھر ان کے شاعر زبرقان بن بدر نے اشعار کیے, جواب میں حسان بن ثابت نے اپنے اشعار پیش کیے. پھر انہوں نے اسلام کے خطیب اور شاعر کی فضیلت کا اعتراف کیا اور مسلمان ہو گئے. یعنی پھر یہ مسلمان ہو گئے تھے, یہ سمجھ گئے تھے کہ اس طرح اسلام ہے. اور آپ صلی اللہ علیہ وسلم نے ان کے قیدی بھی واپس کر دیے, ان کو بہترین تحفوں سے بھی نوازا. ٹھیک ہے, تو یہ تھوڑا سا پتہ چلتا ہے, ہمیں پتہ چلتا ہے کہ اقرا بن حابس نے کہا تھا کہ ان کا خطیب ہمارے خطیب سے زیادہ اچھا ہے, ہمارے شاعر سے زیادہ اچھا ان کا شاعر ہے, تو اس لیے ہمیں اسلام لے آنا چاہیے. یہ لوگ پھر اسلام میں داخل ہو گئے تھے. بنو طے کے فلس کا انہدام اور عدی بن حاتم کا قبول اسلام. عدی بن حاتم کون ہے؟ کچھ سمجھ آتی ہے آپ کو؟ عدی بن حاتم, ہاں جی جی, حاتم تائی, جس کا نام آج تک مشہور ہے. حاتم تائی, ہم کہتے ہیں نا تم کون سے حاتم تائی کے بیٹے ہو, یعنی جب کسی کو ہم دیکھتے ہیں کہ بہت یعنی پیسے لٹا رہا ہے تو ہم یہ سوچتے ہیں کہ حاتم تائی کی اولاد, کہہ دیتے ہیں, یعنی بہت سخاوت. یہ سوچیں کہ کس زمانے کا حاتم تائی ہے, کہ اس وقت حاتم تائی تو موجود نہیں, وہ تو فوت ہو چکا ہے, لیکن اس کا بیٹا عدی بن حاتم موجود ہے جو بعد میں اس کے قبیلے کا سردار بنا تھا. قبیلہ بنو تئی ان کا قبیلہ تھا, اس کا ایک بت تھا جس کا نام تھا فلس. تو اس کے بت جو بنو تئی کا بت تھا, اس کا انہدام یعنی اس کو گرانا اور عدی بن حاتم کا قبول اسلام. تو یہ حاتم تائی کا جو قبیلہ تھا نا, حاتم تائی سردار تھا بنو قبیلہ تی کا. اب اس کو اب حاتم تائی اس قدر سخی تھا, اتنا مہمان نواز تھا, لوگ جو بھی جاتے تھے ان کا اتنا اکرام کرتا تھا کہ پورے عرب میں اس کی شہرت تھی, لوگ اس کی عزت کرتے تھے, اس کی سخاوت مشہور تھی. بہت سے واقعات آپ بھی سنتے ہیں حاتم تائی کے, شاید آپ کو آج تک یہ نہیں پتا ہوگا, محاورتن تو بولتے رہتے ہیں, یہ نہیں پتا ہوگا کہ یہ نبی صلی اللہ علیہ وسلم سے بھی یعنی یہ جو ٹائم ہے اس سے بھی پہلے وہ فوت بھی ہو چکا ہے, لیکن آج تک ہمارے ہاں تو ہے ہی ہے, عرب میں بھی آج تک حاتم تائی کی مثال دی جاتی ہے, یعنی آج تک اس کا نام زندہ ہے. تو یہ قبیلہ اس کا تھا, اور اس کے بعد اس کا بیٹا عدی آیا جو سردار بنا, لیکن ظاہر ہے جو باپ کے اندر ٹریٹس تھے وہ بیٹے کے اندر نہیں تھے اس طرح سے, اس لیے وہ سخاوت میں ویسا مشہور نہیں ہے. تو ان کا بت تھا جو فلس, جس کو کلیسا بھی کہا جاتا تھا, وہ ڈھانے کے لیے آپ صلی اللہ علیہ وسلم نے بھیجا تھا صحابہ میں سے حضرت علی کو. تو ربیع الاول 9 ہجری میں رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت علی بن ابی طالب کی سرکردگی میں 100 اونٹ اور 50 گھوڑوں سمیت 150 آدمیوں کا ایک دستہ بنو تئی کا فلس نامی بت ڈھانے کے لیے روانہ فرمایا. اب آپ دیکھ لیں کہ پہلے کیا ہوتا تھا, یعنی ایک ایک اونٹ ہوتا تھا اور کتنے کتنے سوار ہوتے تھے اور باریاں لگانی پڑتی تھی, اب 150 کے لیے 150 سواریاں, یعنی اتنی خوشحالی آ چکی تھی. تو اس وقت حضرت علی کے ہاتھ میں کالا پرچم اور سفید جھنڈی تھی. انہوں نے جود و کرم میں شہرت یافتہ حاتم تائی کے محلے پر چھاپا مارا. اب جس وقت حضرت علی نے فجر کے وقت حاتم تائی کے محلے پر چھاپا مارا تھا, اس وقت جو عدی بن حاتم تھا نا وہ فرار ہو چکا تھا. اس کو جب پتا چلا کہ یہ اس طرح سے مسلمان آ رہے ہیں, اور اب ان کا دیکھیں پتا تو چل رہا ہے کہ عرب میں ہر طرف مسلمانوں کی دھوم مچ گئی ہے, مکہ وہ فتح کر چکے ہیں اور علاقے فتح کر چکے ہیں, تو اب ہمارا بھی کام خراب ہی ہوگا, تو وہ پہلے ہی بھاگ گیا اس سے پہلے کہ مسلمان وہاں پہ پہنچتے. وہ اپنے مال اسباب لے کر, اپنے اونٹ اور یہ سب چیزیں لے کر, اور اپنی فیملی کو لے کر روم کے قریب جا کے, کیونکہ کرسچن لوگ بھی تھے یہ لوگ, وہاں پہ جا کے اس نے وہاں پہ اپنا یعنی ڈیرا جما لیا, وہاں پہ یعنی وہ مقیم ہو گیا. تو اب اس کے اندر یہاں پہ یہ بتایا جا رہا ہے کہ وہ تو نکل کھڑا ہوا تھا اور یہاں پہ ایک بت تھا. وہ پتہ ہے بت پرستی تو ان کے اندر اس وقت بھی آج تک بھی ہے, آج بھی بت ہے ان کے چرچز میں بھی دیکھ لیں. تو مسلمانوں نے ان کے قیدیے اور چوپائے اور بھیڑ بکریوں پر قبضہ کر لیا اور عورتوں بچوں کو قید کر لیا. قیدیوں میں حاتم تائی کی صاحبزادی جو تھی صفانہ وہ بھی تھی, یہ بھی قیدیوں میں شامل تھی. اب مسلمانوں نے ان کا بت تو گرا دیا. بت کے خزانوں میں تین تلواریں تھیں, تین زیریں تھیں اور بھی بہت کچھ مال تھا جو لے لیا. لیکن مال تو تقسیم کر دیا مگر یہ جو حاتم کی جو فیملی تھی اس کو تقسیم نہیں کیا. جب مدینہ پہنچے ہیں تو انہوں نے جو حاتم کی بیٹی تھی آپ صلی اللہ علیہ وسلم سے رحم کی درخواست کی کہ مجھے نبی صلی اللہ علیہ وسلم کے پاس لے جایا جائے, اور ان کو ان کے پاس جا کے انہوں نے عرض کیا یا رسول اللہ, یعنی آپ صلی اللہ علیہ وسلم کو یا رسول اللہ کہہ کے انہوں نے خطاب کیا. یہاں جو آ سکتا تھا وہ تو لاپتہ ہے, میرے والد گزر چکے ہیں اور میں بوڑھی ہو گئی ہوں, خدمت کرنے کی طاقت نہیں رکھتی, آپ مجھ پر احسان کیجئے, اللہ آپ پر احسان کرے گا. آپ نے پوچھا تمہارے لیے کون آ سکتا تھا, بولی عدی بن حاتم. یعنی جو آ سکتا تھا میرے لیے وہ تو لاپتہ ہے, وہ تو چلا گیا, وہ تو شام کے پاس جا کے انہوں نے اپنا عدی بن حاتم نے وہ شام کی طرف بھاگ گئے تھے نا. تو یعنی میرا بھائی میرے لیے آ سکتا تھا وہ ویسے ہی مسنگ ہے, اور باپ میرے ہے نہیں, میں خود بوڑھی ہوں, آپ میرے پر احسان کریں, اللہ آپ پہ احسان کرے گا. آپ نے پوچھا پھر کہ کون آ سکتا تھا, تو انہوں نے بتایا عدی بن حاتم. فرمایا وہی جو اللہ اور رسول سے بھاگا ہے, پھر آپ آگے بڑھ گئے. دوسرے دن اس نے پھر یہی بات دہرائی, آپ نے پھر وہی بات بیان فرمائی جو کل فرمایا تھا. تیسرے دن پھر اس نے وہی بات کی کہ آپ میرے پر احسان کریں, مجھے آزاد کر دیں. اس وقت پھر آپ صلی اللہ علیہ وسلم کے قریب ایک صحابی تھے, غالباً حضرت علی تھے, تو انہوں نے کہا آپ صلی اللہ علیہ وسلم سے سواری کا بھی سوال کرو. اس عورت نے سواری کا بھی سوال کیا, آپ نے سواری بھی دی اور ان کو بھی آزاد کر دیا, ان کو بھیج دیا. اب یہ جب ایسا ہوا, یہاں پہ آ رہا ہے نا کہ جب مدینہ لائی گئی تو رسول اللہ صلی اللہ علیہ وسلم نے انہیں عذرائے احسان بغیر فدیے کے چھوڑ دیا اور ان کا اکرام کرتے ہوئے انہیں سواری بھی دی. وہ ملک شام گئیں, شام میں کون ہے, ان کے بھائی, تو اپنے بھائی کے پاس گئیں. جب ان سے ملاقات ہوئی تو انہیں آپ صلی اللہ علیہ وسلم کے بارے میں بتایا, اور آپ صلی اللہ علیہ وسلم نے جو ایسا کارنامہ انجام دیا وہ بھی بتایا کہ تمہارا باپ بھی ویسا نہیں کر سکتا جیسا کہ نبی صلی اللہ علیہ وسلم نے کیا. تم ایسا کرو, ان کے پاس جاؤ, تم ان کے پاس جاؤ, یا تو وہ رسول ہیں تو پھر بہتر ہے کہ تم ان کے اوپر ایمان لے آؤ, اور اگر وہ بادشاہ ہیں تب بھی تمہیں فائدہ ہی ہوگا. تو اب یہ بات انہوں نے جب کہی اپنے بھائی سے, ابھی یہ مسلمان نہیں ہوئی لیکن آپ صلی اللہ علیہ وسلم کو رسول کہہ رہی ہیں, جب ملتی بھی ہیں تو یا رسول اللہ. چنانچہ عدی, انہوں نے فرمایا آپ نے, اچھا یہاں سے ہم پڑھتے ہیں, ان سے رسول اللہ صلی اللہ علیہ وسلم کے بارے میں کہا کہ آپ صلی اللہ علیہ وسلم نے ایسا کام کیا کہ تمہارا باپ بھی ویسا نہیں کر سکتا تھا, یعنی سخاوت میں اتنا زیادہ, لہٰذا ان کے پاس رغبت یا خوف کے ساتھ جاؤ. چنانچہ عدی کسی امان یا تحریر کے بغیر آ گئے, اور جب رسول اللہ صلی اللہ علیہ وسلم سے گفتگو کی تو وہی مسلمان ہو گئے. اب اس میں بھی واقعہ کیا ہوتا ہے کہ حضرت عدی جو ہیں وہ جب مدینہ پہنچتے ہیں شام سے, تو مدینہ میں لوگ تو پہچانتے تھے عدی بن حاتم کو, کون نہیں جانتا تھا, ان کے باپ کی وجہ سے ان کا بڑا نام تھا. تو بغیر کسی امان کے یا بغیر کسی پہرے کے یا بغیر کسی تحریر کے کہ جی مجھے کوئی کچھ کہے نہیں, آپ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہو گئے. کیوں ایسے کیوں؟ اس لیے کیونکہ ان کو پتا تھا کہ ان کے باپ کی ریپوٹیشن اتنی تھی کہ کوئی ان کو کچھ کہے گا نہیں. تو کہ جب نبی صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے تو آپ نے فرمایا کہ اے عدی اسلام لے آؤ. इसमें सलामती है तुम्हारे लिए। तो वो आगे से कहने लगे कि मैं तो जिस दीन पे हूं मेरे लिए वही अच्छा है, यानी मैं तो यानी क्रिश्चियनिटी पे हूं तो वो तो इतना अच्छा दीन है। फिर आपने दूसरी दफा फरमाया कि अदी इस्लाम ले आओ, इसमें सलामती है। फिर वो फरमाने लगे कि नहीं मैं उस पर यानी मैं सेटिस्फाइड हूं मैं जिस दीन पे हूं, वो बड़ा अच्छा दीन है। फिर तीसरी दफा आपने फरमाया तो उन्होंने यही जवाब दिया, तो आपने फरमाया कि अदी मैं तुम्हारे दीन को तुमसे ज्यादा जानता हूं, यानी मुझे पता है कि ये ईसा अलैहिस्सलाम क्या पैगाम लेकर आए और आज क्या इसकी प्रैक्टिस हो रही है। फिर आपने पूछा उनसे कि क्या तुम अपने लोगों के सरदार नहीं हो, उन्होंने बताया कि हाँ मैं उनका सरदार हूं। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया क्या तुम उनकी एक चौथाई आमदनी नहीं लेते उनसे, यानी उनसे टैक्स के सूरत में। तो उसने आगे से कहा हाँ। आपने फरमाया कि क्या तुम नहीं जानते कि तुम्हारा दीन तुम्हें ऐसा करने से रोकता है, यानी जो तुम्हारा दीन कहता है तुम तो उसको फॉलो नहीं कर रहे, और तुम्हारा दीन क्या कहता है ये मुझे ज्यादा पता है। आप अदी बड़े इस चीज से इम्प्रेस हुए कि ये जो बात बता रहे हैं वाकई सही है और ऐसा मैं नहीं करता। फिर नबी सल्लल्लाहु अलैहि वसल्लम ने उनका हाथ पकड़ा और उनको लेकर अपने घर की तरफ चले। रास्ते में अदी कहते हैं खुद उन्होंने नरेट की अपनी पूरी जो इस्लाम लाने की अपनी पूरी रिवायत है वो सारी उन्होंने खुद बयान फरमाई है कि रास्ते में एक बूढ़ी औरत एक छोटे बच्चे के साथ खड़ी भी थी और उसको कोई हाजत थी, तो आप सल्लल्लाहु अलैहि वसल्लम उसके पास खड़े हुए और उसके साथ बातचीत करते रहे जब तक कि उसकी हाजत पूरी नहीं होगी, उसकी ज़रूरत पूरी नहीं होगी। तो अदी ने दिल में सोचा कि ये आदमी बादशाह नहीं हो सकता कम अज कम, क्योंकि या तो था ना कि ये बादशाह है या नबी है, क्योंकि अगर ये बादशाह होते तो कभी इतनी ऐसी मिस्कीन औरत के पास इस तरह से ना खड़े होते और उसकी ज़रूरत पूरी करने के लिए उससे बातचीत ना करते। फिर नबी सल्लल्लाहु अलैहि वसल्लम के जब घर पहुंचेंगे तो कहते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम के पास एक पुराना सा बिछौना था जो आपने लिया और उसको जमीन पे बिछा के फरमाने लगे कि बैठो, मगर मैं हिचकिचाया इसलिए कि बिछौना तो एक ही था पूरे कमरे में, अगर मैं बैठ गया तो ये खुद कहां बैठेंगे, तो मैंने कहा कि आप बैठें। आपने फरमाया नहीं तुम बैठो, तो मैं बैठ गया और आप सल्लल्लाहु अलैहि वसल्लम बस खाली फर्श पे बैठ गए। फिर आपने फरमाया क्या तुम्हें अल्लाह के सिवा किसी और इलाह का इल्म है, अदी बोले नहीं अल्लाह के सिवा कोई इलाह नहीं। आपने पूछा तुम किसी और को जानते हो जो अल्लाह से ज्यादा कुव्वत वाला हो, बोले नहीं। आपने फरमाया यकीनन यहूद मगदूब हुए और नसारा दौलीन हुए। फिर आपने फरमाया शायद तुम इस्लाम इसलिए नहीं लेकर आते, यानी तुम्हें कौन सी चीज इस्लाम से रोकती है, क्या शायद यही जो हालत तुमने मेरे इर्द गिर्द वालों की देखी है, यानी आप देख रहे हो कि ये लोग तो दुनिया में ऐसे कोई ताकतवर नहीं है, रोम जो है जो ईसाई जो है उस वक्त की सुपर पावर थे वो इतने ऊपर हैं, तो ये क्या जैसे आज भी लोग देखते हैं तो कहते हैं ये क्या चीजें हैं, ये तो मुसलमान क्या है इतने दुनिया के अंदर, यानी ना कोई पढ़े लिखे हैं ना इनका दुनिया में कोई ऐसा कंट्रीब्यूशन है ना ये कोई बहुत मतलब अच्छे अपने, इनका दीन तो बड़ा अच्छा लगता है लेकिन खुद इनके किरदार और अखलाक क्या हैं, तो उससे वो लोग पीछे हट जाते हैं। तो इन्होंने शायद तुमने ये देखा है कि जो सहाबा की हालत थी जाहिर ही बात है वो उस तरह से तो नहीं थी जो रोम की सुपर पावर की जो बात थी और जो उनकी तहजीब थी। फिर आपने फरमाया कि एक वो वक्त आएगा, तुमने हीरा के बारे में सुना है, हीरा एक इलाका था इराक में, बोले हाँ। आपने फरमाया एक वो वक्त आएगा जल्दी कि जब हीरा से एक औरत चलेगी, और ये यहां पे भी आएगा कि जब वहां से एक औरत चलेगी, और फिर ये हम इसमें से ये पढ़ लेते हैं। वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास बैठे हुए थे कि एक आदमी ने आकर फाके की शिकायत की, फिर दूसरे ने राहजनी की शिकायत की। फिर आपने फरमाया अदी तुमने हीरा देखा, अगर तुम्हारी जिंदगी दराज हुई तुम्हारी जिंदगी लंबी हुई तो तुम देखो कि हौदज नशीन औरत हीरा से चलकर आई। हौदज नशीन यानी जो ऊंट के ऊपर हौदज रखा जाता था, तो वो हीरा से चलकर आएगी, खाना काबा का तवाफ करेगी और उसे अल्लाह के सिवा किसी का खौफ नहीं होगा। اور اگر تمہاری زندگی لمبی ہوتی ہے تو تم کس طرح کے خزانے فتح کرو گے، اور اگر تمہاری زندگی دراز ہوئی تو تم دیکھو کہ آدمی ہتیلی بھر سونا چاندی لے کر نکلے گا اور ایسے آدمی کی تلاش کرے گا جو اسے قبول کر لے، مگر کوئی قبول کرنے والا نہ ہوگا. یعنی آپ صلی اللہ علیہ وسلم نے یہ تین پیشین گوئیاں ان کو دین تھی کہ ایسا ایسا عنقریب ہوگا، جلد وہ زمانہ آئے گا کہ اس طرح سے ہوگا کہ ایک عورت چلے گی اور امن و امان ایسا ہوگا کہ اس کو کسی کا خوف نہیں ہوگا، وہ آ کے اکیلی آئے گی اور کعبہ کا طواف کرے گی اور اس کو کوئی خوف نہیں ہوگا، اور دوسرا کہ کس طرح کے خزانے فتح کرو گے تم، اور تیسرا یہ کہ صدقہ دینے کے لیے لوگ سونا چاندی لے کے نکلیں گے لیکن کوئی قبول کرنے والا نہ ہوگا. تو یہ تین پیشین گوئیاں آپ صلی اللہ علیہ وسلم نے کی تھیں، اور یہ اس بارے میں آتا ہے جو کہ حضرت عدی اس کے بعد پھر اسلام لے آئے تھے اور واقعی آپ صلی اللہ علیہ وسلم کی باتیں ان کے کو اپیل کی تھیں. تو یہ جو یہاں لکھا ہوا ہے یہ ایک الگ روایت لگتی ہے، لیکن بعض جگہ پہ یہ آتا ہے کہ حضرت عدی جب اسلام نہیں لائے تھے اس وقت ہی آپ صلی اللہ علیہ وسلم نے ان کو یہ بشارتیں بتائی تھیں کہ ایسا ایسا کچھ ہوگا، تو اس کے بعد وہ اسلام لے آئے تھے اور پھر وہ چلے گئے تھے، لیکن وہ آتے جاتے رہتے تھے آپ صلی اللہ علیہ وسلم کے پاس. اور ایک دفعہ انہوں نے آ کے نبی صلی اللہ علیہ وسلم سے پوچھا بھی تھا کہ یا رسول اللہ، میرا باپ اپنے رشتہ داروں کے ساتھ صلہ رحمی کرتا تھا اور بہت سخاوت کرتا تھا اور یہ کرتا تھا وہ کرتا تھا، بہت ساری یعنی مہمان نوازیاں، اور یہ اس کو اس کا اجر ملے گا؟ آپ نے فرمایا تمہارے باپ نے جو کچھ چاہا اس کو مل گیا، جو بھی اس نے چاہا. تو یعنی کیا مطلب ہے؟ ابن حبان میں یہ روایت ہے کہ تمہارے باپ نے جو چاہا وہ اس کو مل گیا، یعنی اس نے تو چاہا ہی نہیں کہ اللہ کی رضا ملے، اللہ تعالی کی خاطر کیا جائے، اس نے شہرت چاہی، عزت چاہی، لوگوں میں ناموری چاہی، وہ اس کو مل گئی. آج دیکھ لیں گے آج تک اس کی شہرت ہے، آج تک اس کا نام زندہ ہے، تو اللہ نے دنیا میں اس کو دے دیا جو اس نے چاہا تھا. اور پھر حضرت عدی نے حودج نشین عورت کو نکلتے دیکھا اور کسرا کی فتح میں خود موجود رہے، یعنی پھر جب وہ اسلام لے آئے تھے تو انہی کے زندگی میں، انہوں نے بڑی لمبی عمر پائی تھی، ان کی زندگی میں انہوں نے دیکھا کہ حودج نشین عورت نکلتی ہے، اور وہ علاقے جہاں پہ عورت کیا قافلے لٹ جایا کرتے تھے، لوگوں کو قیدی بنا لیا کرتے تھے، وہاں پہ اکیلی عورت جاتی ہے اور جا کے طواف کرتی ہے اور واپس آتی ہے اور اس کو کسی کا خوف نہیں ہوتا. اور کسرا بھی فتح ہوا، کسرا تھا نا یعنی ایک تو روم تھا اور ایک کسرا تھا جو ایران تھا، یہ سپر پاورز تھے. تو بنو تمیم کی، اچھا پھر تیسری جو پیشین گوئی تھی نا نبی صلی اللہ علیہ وسلم نے کی تھی، یہ پھر بعد میں حضرت عمر بن عبدالعزیز کے وقت میں یہ پوری ہوئی تھی کہ واقعی کوئی صدقہ لے کے نکلتا تھا لیکن اتنی خوشحالی تھی کوئی لینے والا نہیں تھا. اور قرب قیامت میں بھی یہ دوبارہ پوری ہوگی کہ انسان اپنا صدقہ لے کے نکلے گا، لیکن وہ تھوڑے ٹائم کے لیے ہوئی تھی نا حضرت عمر بن عبدالعزیز کے دور میں. قیامت کے قریب تو یہ ہوگا کہ انسان اپنا صدقہ لے کے نکلے گا، کوئی لینے والا نہیں ہوگا. اس لیے انسان صدقہ کرنے میں بھی جلدی کرے، ایک ایسا وقت بھی آئے گا کہ یہ وہ نیکی ہوگی جو انسان نہیں کر سکے گا، چاہے بھی تو دینا چاہے گا، لوگ کہیں گے نہیں آپ کل لے آتے تو ہم لے لیتے، آج ہمیں ضرورت ہی نہیں. بنو تمیم کی تادیب اور بنو تیم کے بت کی تباہی دو اہم واقعے تھے جو فتح مکہ اور غزوہ حنین کے بعد پیش آئے. ان کے علاوہ اس دوران بعض چھوٹے چھوٹے واقعات بھی پیش آئے، لیکن مسلمانوں اور بت پرستوں میں جو محاذ آرائی چلی آ رہی تھی وہ فتح مکہ کے بعد عمومی طور پر ختم ہو گئی، کیونکہ اب کوئی چیز بھی نہیں تھی ایسی کہ جس کے اوپر کوئی محاذ آرائی ہو. ظاہر ہی بات ہے جو اکثر قبائل تھے تو مسلمان ہو گئے تھے، باقی دب گئے تھے، اور قریب تھا کہ مسلمان جنگوں کی مشقت سے چھٹکارا پا جائیں. لیکن فتح مکہ سے تھوڑے ہی دن پہلے جو نئی بات پیش آئی وہ یہ تھی کہ شام میں موجود عیسائی قوت نے مسلمانوں کا رخ کر لیا تھا، اور اسی کے نتیجے میں مارکہ موتا پیش آیا تھا. چنانچہ اہل فارس کے خلاف مسلمان کامیابی کی وجہ سے اس قوت میں حد درجہ تکبر آ چکا تھا، اس لیے اس نے مسلمانوں کے ساتھ خون ریز ٹکراؤ کا دروازہ کھول دیا، جس کے نتیجے میں نبی صلی اللہ علیہ وسلم کی حیات مبارکہ میں غزوہ تبوک پیش آیا اور آپ صلی اللہ علیہ وسلم کے بعد خلافت راشدہ میں شام کی فتوحات حاصل ہوئیں. تو پہلے آپ نے مارکہ موتا پڑھ چکے ہیں آپ کہ کس طرح سے اس میں عیسائی قوت کا مسلمانوں کے ساتھ مقابلہ ہوا تھا، اور اس کے بعد اہلِ فارس کو پہ بھی انہوں نے فتح حاصل کر لی تھی، جیسے سورہ روم میں بشارت دی گئی ہے، اور پھر انہوں نے سمجھا کہ اب ہم مسلمانوں کے ساتھ ٹکرا بھی جائیں تو کچھ نہیں ہوگا، تو بعد میں ہم اس کے بارے میں بھی پڑھیں گے، مگر اس سے پہلے کچھ چند ایک اور بھی چیزیں ہیں جو پیش آئیں تھیں۔ یہ آپ صلی اللہ علیہ وسلم نے ایک تو اس وقت میں، اس دوران میں کئی وفود کا استقبال فرمایا تھا، حکومت کے عمال یعنی گورنر وغیرہ مقرر کیے تھے جگہوں پہ، اور دین کے داعی آپ صلی اللہ علیہ وسلم نے روانہ فرمائے تھے، اور اس تاکہ لوگوں تک دین پہنچائیں، اور جنہوں نے دین میں داخل ہو چکے تھے ان کے پاس بھی آپ صلی اللہ علیہ وسلم نے با صحابہ کو روانہ فرمایا کہ ان کو دین سکھائیں۔ تو اس طرح کی بہت ساری چیزیں ہوئی تھیں۔ اسی طرح اسی دوران 8 ہجری میں ہی نبی صلی اللہ علیہ وسلم کی جو بیٹی تھیں حضرت زینب، جو ابو العاص کی بیوی تھیں رضی اللہ تعالیٰ عنہا، وہ وفات پا گئی تھیں۔ آپ کو یاد ہوگا میں بتایا تھا کہ حبان بن اسود، جس کو فتح مکہ کے وقت آپ صلی اللہ علیہ وسلم نے معاف فرما دیا تھا، تو اس نے ان کو، حضرت زینب جب ہجرت کرنے لگی تھیں تو کچوکا لگایا تھا، یہ ہم پڑھ چکے ہیں پہلے، کچوکا لگایا تھا اور جس سے وہ گر گئی تھیں، اور اس وقت ان کا حمل ضائع ہو گیا تھا، اور پھر اس میں ہی وہ یعنی بیمار ہی رہیں، اس کے بعد ان کی اب جا کے وفات ہو گئی تھی۔ اسی طرح آپ صلی اللہ علیہ وسلم کے ہاں ابراہیم پیدا ہوئے تھے، آپ کے بیٹے ابراہیم، ان کی وفات کا بعد میں آتا ہے۔ اور ایک اور چیز جو کہ زیادہ ہم نہیں دیکھتے سیرت کی کتابوں میں، وہ یہ کہ نبی صلی اللہ علیہ وسلم نے ایک نکاح فرمایا تھا، مگر آپ نبی صلی اللہ علیہ وسلم کی ازواج مطہرات میں اس بیوی کا نام اس لیے نہیں دیکھتے کہ ان کو طلاق دے دی تھی آپ نے۔ یہ بات آپ لولو والمرجان میں بھی دیکھ چکے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے ایک عورت کو رشتہ ڈالا تھا جس کا نام فاطمہ بھی کہا جاتا ہے، کہ جب آپ صلی اللہ علیہ وسلم اس کی طرف داخل ہوئے تو وہ بولی اعوذ باللہ من کا، میں اللہ کی پناہ لیتی ہوں آپ سے، تو آپ نے فرمایا تم نے بہت بڑے کی پناہ لے لی ہے، تم اپنے گھر چلی جاؤ۔ تو نکاح تو ہوا تھا لیکن کوئی تعلق نہیں ہوا تھا، کوئی اس طرح سے نہیں تھا، تو یہ کس کی وجوہات کے ہیں واللہ عالم، مگر ایسا ہوا تھا۔ تو ایک طلاق کنایہ یعنی اپنے گھر چلی جاؤ مطلب ہے کہ طلاق ہو گئی۔ تو وہ پھر ساری زندگی روتی بھی رہی تھی کہ میری بڑی بدنصیبی ہے کہ اس طرح سے آپ صلی اللہ علیہ وسلم کا رشتہ آیا بھی، اور میں پھر بھی ان کی زوجیت میں نہیں آ سکی۔ واللہ عالم اللہ تعالیٰ نہیں چاہتے ہوں گے کہ یہ عورت آپ کے ساتھ رہے۔ تو اس سے ہمیں پتہ چلتا ہے کہ ایک طلاق بھی آپ نے دی تھی۔ زیادہ آپ کو سیرت کی کتابوں میں اس کا تذکرہ نہیں ملے گا، مگر یہ، اور نہ ہی آپ صلی اللہ علیہ وسلم کی بیویوں میں ملے گا، کیونکہ نہ ان کے ساتھ کوئی وقت گزرا، اسی وقت ہی نکاح ہوا، اسی وقت ہی طلاق ہو گئی تھی، ختم ہو گیا تھا یہ رشتہ۔ ٹھیک ہے، تو ان شاء اللہ تعالیٰ پھر ہم آگے دیکھیں گے، میرے خیال میں سارے اس میں کور ہو چکے ہیں، ایک آدھ اور واقعہ رہتا تھا، پھر ہم ان شاء اللہ وہ دیکھ لیں گے نیکسٹ ٹائم۔ سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔